और फिर अब अच्छा अब ये तो नाबालिग बच्चों का आ गया, जब वो बालिग हो जाए फिर क्या करें। वाइदा बलगल अतफालु मिनकुमुल हुलुमा, जब बच्चे बड़े हो जाए बालिग हो जाए। अब जैसे हम अपने पेरेंट्स के घरों में जाते हैं, ठीक है, ये हम सबके लिए इसमें सोच समझने की जरूरत है। जब हम पेरेंट्स के घर जाते हैं ना, तो हम सोचते हैं, चाहे अब हम बाहर रह रहे हैं उनके घर में नहीं रह रहे, हम सोचते हैं हम जब मर्जी जा धमके, अगर उनके घर में भी पहुंच गए तो जिस वक्त मर्जी वो कमरे में भी हैं, अगर दरवाजा बंद है हम जब मर्जी धमक जाएं वहां पे। नहीं, ऐसे नहीं होना चाहिए, बल्कि जब बड़े हो जाएं, फल यस्तअज़िनु कमस्तअज़न अल्लज़ीन मिन क़ब्लिहिम, तो बस चाहिए कि वो भी उस तरह इस्तेज़ान लें, उस तरह इजाजत तलब करें जैसे तलब करते हैं वो जो इनसे पहले, यानी इनके बड़े कबल उनसे पहले कौन से हैं, जो उनसे भी बड़े हैं, उनसे भी सीनियर हैं। क्या अब ये इजाजत कैसी होगी, जो मैंने आपको पहले बताया था कि यानी मानूस कर दें, सलाम कर लें जरा कुछ, जो हम पिछली आयत में पढ़ चुके हैं, पहले भी मैंने आपको बताया था, जो घर वाले अपने ही होते हैं, कोई गैर महरम नहीं है, ये अपने ही बच्चे हैं, चाहे एक ही घर में रह रहे हैं, चाहे किस कहीं और जगह पे रह रहे हैं, तो फिर तो मतलब है कुछ ऐसी मानूसियत कर दें, कुछ सलाम कर लें। लेकिन अब इनको हर टाइम पे ही इस्तेज़ान लेना है, इनको ये नहीं करना कि तीन औकात में इजाजत है, तीन औकात में तो इजाजत लेते ही हैं, बलूगत से पहले सिर्फ तीन में लेते थे, लेकिन अब सारे औकात में ही इजाजत लेकर जाएंगे। और जरूरी नहीं है कि बाप ही हो, बल्कि माँ भी हो तो उसके पास भी जाते हुए इजाजत लेनी चाहिए, यानी वो अपना दुपट्टा वाला सही कर ले, अगर वो ऐसे है तो फिर वो ठीक जरा होके बैठ जाए। अब ये नहीं है कि माँ शावर में खड़ी भी है, बच्चे बाहर से शावर में माँ को फोन दे रहे हैं, ये अम्मी ये कोई फलानी आंटी का फोन आ गया, और आप भी कहते हैं मेरा अपना ही बच्चा है ना, फिर क्या हो गया। तो इसके अंदर एहतियात करनी चाहिए, सिर्फ मियां बीवी इकट्ठे हो तो तभी नहीं है, बल्कि अपने भी सतर और इसकी सही, और ऐसे इस पोजीशंस में ना बैठा जाए कि एक टांग इधर है तो दूसरी टांग कहीं और पड़ी हुई है, ये सही तरीके नहीं है। खास तौर पे जब बेटे हों और वो बड़े हो जाएं, तो फिर इन चीज़ों की एहतियात, अपने सीने की एहतियात, अपनी किस तरह किस पोजीशन में आप बैठे हैं उसकी एहतियात। अब हम सोच लेते हैं सिर्फ, असल में हमारे जहनों में होता है ये तो हमारे अपने ही हैं, ये तो हमारे हैं, ये तो हमारा फलां है, ये तो मेरा भाई है, ये तो मेरा बेटा है, मगर एक जो हया अल्लाह ताला ने अंदर रखी है ना, उसका तकाजा यही है कि इंसान फिर इन रिश्तों के अंदर भी, भले आपके महरम रिश्ते हैं मगर इनमें भी एक लिहाज हो। क्या इसी तरह ये भी यहाँ पे आ जाता है कि सिर्फ जो यहाँ पे जो बात कही थी ना, अल्लज़ीना मिन क़ब्लिहिम, जो इनसे पहले के हैं, इसका मतलब जो बड़े हैं वो तो ये काम करेंगे ही करेंगे, अब ये बच्चे बालिग होंगे तो वो भी करेंगे, सही है ना। अब इससे क्या पता चलता है कि हम जब एक घर के अंदर रह रहे होते हैं और वहाँ पे और भी लोग रह रहे हैं, माँ बाप हैं या बहू बेटा हैं, कोई किसी के कमरों के अंदर बिला इजाज़त ना दाखिल हो, ठीक है, जब चाहे माँ बाप ही क्यों ना हो, बहू बेटे के कमरे के अंदर पहुंच गए, दरवाजा खोलते हुए दंदनाते आ रहे हैं, ऐसा नहीं होना चाहिए, उनसे भी इजाजत लें। प्राइवेट रूम्स में बगैर इजाजत के नहीं जाना, नहीं तो कोई बात नहीं, तुम्हारा अपना घर ही है, ये तो मेरा अपना बेटा है, मेरा अपना बच्चा है, ये मेरी बच्ची है, तो बच्चा बच्ची है, लेकिन अब उनके भी एक यानी पर्दे के औकात है, उनका लिहाज करें और हर वक्त में ही उनके पास इजाजत के साथ ही जाएं, ठीक है। कदालिका युबय्यिनुल्लाहु लकुम आयातिही, इसी तरह अल्लाह बयान करता है, कितनी सिंप्लीफाई करके अल्लाह ताला ने बयान कर दी है तुम्हारे लिए आयात, अपने अहकामात, ताकि जो भी इससे रहनुमाई लेना चाहे वो ले सकता है, जो नहीं करना चाहते वो फिर वो तो करेंगे ही नहीं, इन हुक्मों को ना मानने का नुकसान ही होता है फिर। और ये हुक्म देखें अल्लाह ही दे सकता है, इतने तो इवन माँ बाप भी नहीं ये मैनर सिखाते, क्योंकि माँ बाप को भी नहीं इतनी समझ आती कि हमने ये सिखाना है, लेकिन रब ही है जो ये जानता है कि ये बातें भी मैंने इनको सिखानी है, क्योंकि वल्लाहु अलीमुन हकीम, वो इल्म वाला भी है, हिकमत वाला भी है। अब ये सारी चीज़ें हमने इंशाल्लाह इम्प्लीमेंट करने के लिए कोशिश करनी है। ये तो नहीं हम कह सकते कि बिल्कुल फ़र्ज के दर्जे के ऊपर, या इस तरह अगर नहीं किया तो गुनाह में मुब्तला हो जाएंगे, क्योंकि आजकल लॉक्स हैं, दरवाजे बंद हो सकते हैं और कई चीज़ें इंसान प्राइवेटली कर सकता है। लेकिन याद रखें, जब जब आप इनके ऊपर अमल करेंगे या आपके बच्चे अमल करेंगे, तो आपने कुरान की आयत पे अमल कर लिया और उन्होंने भी कर लिया, उनको भी अजर मिलेगा और आपको भी, क्योंकि आप सिखाने वाले हैं, ठीक है। और अगर अल्लाह ताला ने नाबालिग बच्चों तक को इस बात को हुक्म दिया कि वो इजाजत लेके आए, ताकि वालदैन का कहीं सतर ना उनके ऊपर जाहिर हो जाए, वो ना खुल जाए, तो आप मुझे बताएं कि फिर नजरों की हिफाजत टीवी या ये स्क्रीन या ये फोन या ये कंप्यूटर इनके ऊपर कितनी होनी चाहिए कि वहां पे लोगों के सतर के ऊपर नजर पड़ रही हो? फिर उनको देखने का जवाब मिलता है क्या, जब अपने घर में भी नहीं देख सकते, अपने घर में भी नहीं इस तरह उनको लेटे हुए इकट्ठे एक कपड़े में, जैसे कि हमने हम ये देखते हैं, इस बारे में एक बात देखते हैं जो एक वाक्या आता है कि एक कपल थे, तो वो उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम के लिए खाना बनाया, और जब वो खाना लेकर खाना उन्होंने तैयार कर लिया आप सल्लल्लाहु अलैहि वसल्लम के लिए, तो उसके बाद पता चला कि लोग आ जा रहे हैं और लोग बगैर इजाजत के आने जाने लगे हुए। उन्होंने कहा कि हाय काश ऐसी कोई आयत होती, कोई ऐसा हुक्म होता कि इस तरह से ना होता। अब ये देखिए ना, यानी हर एक इंसान प्राइवेसी चाहता है कि लोग एक खुले हुए चले ना चले चले आ रहे हैं, कोई किसी को किसी का लिहाज नहीं, और सोचते हैं हमारे अंदर तो बड़ी फ्रैंकनेस है, कोई बात नहीं अगर हम नहीं, चाहे अपना बच्चा ही क्यों ना हो, अपना बेटा ही क्यों ना हो, आप फिर भी इजाजत लेने की जरूरत है। तो इससे हमें देखें, हाँ एक और जगह पे आता है कि जब उन्होंने आप सल्लल्लाहु अलैहि वसल्लम के पास फिर वो आई सहाबिया, और उन्होंने फरमाया कि क्या ऐसे सही है कि फिर क्या अगर कोई मियां बीवी एक ही कपड़े के अंदर हो और कोई ऊपर से आ जाए तो फिर, तो इससे पता चलता है कि एक कपड़े के अंदर होने को देखना भी यानी एक जाहिर है एक हया के तो खिलाफ लगता है ना। फिर उसके बाद ऐसे ऐसे सीन्स ऐसी जगहों पे देखना टीवी में या इसमें, जहां पे ये कपड़ा तो क्या बहुत कुछ हो जाता है, बहुत कुछ चीजें दिखा दी जाती है, क्या वो सही है? फिर इन चीजों को हमें सबको सोचना चाहिए कि फिर किस किस्म की तरबियत हम कर रहे होते हैं बच्चों की भी, कि जब हम ऐसी चीजें दिखाते हैं और इस चीज को सोचते नहीं है कि ये भी कोई शर्म की बात है। अच्छा, फिर आगे हम देखते हैं उन औरतों के बारे में जो बूढ़ी हो चुकी हैं, उनके बारे में पर्दे के क्या अहकाम हैं। والقواعد من النساء اللاتي لا يرجون نكاحا فليس عليهن جناح ان يضعن ثيابهن। वो औरतें जो बैठ रहने वाली हैं। अब यहाँ पे हमें सबसे पहले ये समझने की जरूरत है कि किन औरतों की बात आ रही है, किस औरतों की कैटेगरी की बात हो रही है, क्योंकि हम खुद से खुद को इस कैटेगरी में शामिल नहीं कर सकते। ये उन औरतों की बात है जो बैठ रहने वाली, यानी इतनी बूढ़ी हो चुकी हैं कि अब बहुत ज्यादा मूवमेंट उनके लिए पॉसिबल ही नहीं रही, बहुत ज्यादा घूमना फिरना, इधर जा रहे हैं उधर जा रहे हैं, इधर कर रहे हैं उधर काम कर रहे हैं, ये नहीं पॉसिबल रहा, वो बैठ जाने वालियां हैं, यानी अब हिम्मत ही नहीं है कोई एक्टिविटीज करने का, इतना चलना फिरना उनके लिए मुश्किल हो चुका है, इतनी बूढ़ी हो चुकी है, यानी इतनी बूढ़ी कि अगर कोई मर्द देखे भी तो उसको कोई फीलिंग ही ना आए ऐसी औरत के बारे में। ये इस किस्म की औरतों की बात हो रही है यहां पे। तो उनके लिए फरमाया अल्लाती लाई और जूना निकाह, वो जो निकाह की उम्मीद नहीं रखती, यानी अब निकाह के काबिल भी नहीं हो रही, ऐसी मर्द की ख्वाहिश भी नहीं उनके अंदर रही। अब बहुत सारी औरतें कहेंगी नहीं हमें तो अब ऐसे ही नहीं ख्वाहिश है, नहीं नहीं अब निकाह की तवक्को ही नहीं है, हैज बंद हो चुका है, मेनोपॉज हो चुका है, लेकिन अब इसके अंदर भी हम सिर्फ ये नहीं कह सकते, इसलिए कि बाज लोगों को बहुत अर्ली एज में हो जाता है, बाज लोगों को लेट होता है। वैसे एवरेज एज जो है वो 50 ईयर्स है, मगर 50 ईयर पे भी बहुत सारी औरतें बहुत अच्छी भली होती हैं, तो ऐसा कुछ नहीं है कि वो सिर्फ हैज बंद हो जाना इसकी निशानी हो। बस निकाह की अब कोई उम्मीद रह ही नहीं गई। अब ये भी हो सकता है कोई जवान लड़की का, अब मुझे तो निकाह की उम्मीद ही नहीं रह गई, अब मैं तो 40 इतने की अबव हो गई हूँ, अब मैं भी इसी कैटेगरी में आती हूँ। नहीं, ऐसा नहीं है, क्योंकि ये वो हैं जिनके अंदर ना अब खुद कोई ख्वाहिश है, ना कोई और इनकी कोई जिसको मैं आम जुबान में आपको बताती हूँ, जिनको देख के ही लोग भी कहते हैं ना अम्मा जी, उनके मुंह से ही अम्मा जी निकलता, वो है फलैसा अलैहिन्न जुनाहुन, तो नहीं है उन पर कोई गुनाह, अयोदाना थिया बहुना, कि वो उतार के रख दें अपने कपड़े। कपड़े से मुराद यहाँ पे क्या है, जो चादर या अबाया, जो जिलबाब वो ऊपर लेती हैं, वो ये नहीं कि अभी जिस्म के कपड़े उतार के रख दें और अब उनको कोई फिक्र नहीं होनी चाहिए, जो मर्जी पहने, ये नहीं, बल्कि जो जिलबाब है, जो ऊपर की चादर है उसको, क्योंकि अब इतनी बूढ़ी हो जाती है उनसे वो वजन भी नहीं उठाए जाते। ये वो ही रखेंगी ना जो जवानी में पहनती होंगी, तो अब उतार के रख देंगी, और जो कभी पहनता ही ना हो फिर वो क्या उतारेगा। लेकिन उसकी एक शर्त है, इस उतारने की एक शर्त है, और वो शर्त क्या है, ये ब्रैकेट में कर लें, गैरा मुतबर्रिजातिन बिज़ीनतिन, ना हो दिखाने वालियां अपनी जीनत को, यानी मुतबर्रिज किससे, बुर्ज से, बैराजीम, बाराजा होता है प्रोमिनेंट होना, नमाया, बुर्ज देखे ना आपने, दूर से बुर्जियां नजर आती हैं, फलाने शहर का बुर्ज नजर आ रहा है, फलानी मस्जिद का बुर्ज नजर आ रहा है, तो वो प्रोमिनेंट होते हैं, प्रोमिनेंट करने वाली ना हो अपने आप को, यानी अपनी जीनत को, यानी ऐसी ना हो कि शोख लिबास पहनती हो, खूबसूरत जीनत वाले लिबास, कामों वाले कपड़े, जेवर, मेकअप और ऐसी चीजें बनाओ, सिंगार करने वाली हो, वो दिखाने वालियां ना हो। अगर इतनी बूढ़ी हो चुकी हैं तो फिर वो उतार के रखेंगी, अदरवाइज कोई उनके लिए गुंजाइश नहीं है कि वो उतार के रखें अपना ये कपड़ा ऊपर का, ठीक है, उनको भी फिर अपने कपड़े को अपने ऊपर ओढ़ के रखना है। समझा गई बात। इस बारे में एक रिवायत आती है कि एक सहाबिया बयान करती हैं कि मैं आयशा रजी अल्लाह ताला अन्हा के पास गई, मैंने अर्ज किया ए उम्मुल मोमिनीन, आप बालों को रंगने का, ये गौर से जरा सुने, बालों को रंगने, कपड़ों को रंगने, कानों में बालियां पहनने, पाजेब पहनने, सोने की अंगूठी पहनने और बारीक कपड़ों के पहनने के बारे में क्या फरमाती हैं। अब देखिए कितनी सारी चीजें आ गई जो आपके क्वेश्चन है कि ये पहन लें कि नहीं, ये कर लें कि नहीं, ये कर लें। आपने फरमाया ऐ औरतों की जमात, ये सब चीजें तुम्हारे लिए हलाल हैं, आप बाल भी रंगे, आप कपड़ों को भी रंगे, आप डिफरेंट कलर्स के कपड़े पहनते हैं वो भी करें, आप जेवर भी पहने, आप सोने की अंगूठियां भी पहने, लेकिन तुम्हारे इस बनाओ सिंगार को गैर महरम ना देखे, बस ये बात है, ये सब तुम्हारे लिए हलाल है। अच्छा, अब इसमें दो एक्सट्रीम्स हैं, एक तो हमारी एक्सट्रीम ये है कि ये सब करके हम सब गैर महरमों को दिखाते हैं, दूसरी एक्सट्रीम यह है कि हमने इस सारे को ही हराम कर लिया, अब हम कहीं जाते भी हैं तो अब हमने ना अबाया उतारना है, ना अपना स्कार्फ उतारना है, ना हमने कोई मेकअप करना है, तो चाहे औरतों के अंदर हो, चाहे हस्बैंड के सामने हो, चाहे कहीं पे भी हो, हम एक ही हालत में रहते हैं और हमने इस सारी चीजों को अपने लिए हराम करार दे दिए। तो फरमाया नहीं, ये हलाल है तुम्हारे लिए, ठीक है, ये हलाल है तुम्हारे लिए, लेकिन इस शर्त के साथ कि ये गैर महरम ना देखे, बस ये शर्त है, और तो कोई ऐसी नहीं है पाबंदी आपके ऊपर लगाई हुई, ये नहीं पहनना, वो नहीं पहनना, वो नहीं करना, किसने कहा नहीं करना, करें, ये सब करें, बालियां भी पहने, जेवर भी पहने, कपड़े भी खूबसूरत से खूबसूरत पहने, बालों को भी रंग लें, लेकिन ये काम नहीं करना कि आप गैर महरमों में उसको लेकर चले जाएं, ठीक है। तो अब ऐसी औरतों के लिए क्या फरमाया, जिन जो अब हैज भी बंद हो गया, बच्चे भी नहीं पैदा कर सकती, कोई इनसे शादी नहीं करेगा। एक जगह पे आता है रबिया ने फरमाया कि अलकवायद ऐसी बूढ़ी औरतें कि जब उनको देखो तो उनके बुढ़ापे की वजह से तुम्हें गिना, यानी गिन से मतलब ये है कि यानी अब इतनी बूढ़ी हो चुकी हैं कि इनका बुढ़ापा भी बस इंसान देख के ऐसे होता है कि बहुत ही जो बुढ़ापे को पहुंच जाते हैं, तो अब उनके लिए वो ओके है कि अगर वो कमीज शलवार पहन रही है, सिर्फ दुपट्टा उन्होंने लिया हुआ है तो उनके लिए फाइन है, कि अगर वो ऊपर की जिलबाब नहीं लेती। इससे पता चलता है कि बाकी औरतों के लिए ये जरूरी है, ठीक है। अब ये वाली औरतें सिर्फ ये अपने ऊपर चादर ना लेके घर से निकले तो कोई बात नहीं है, क्योंकि ये ना अब इनको जीनत का भी कोई नहीं रह गया, इसलिए कि जीनत तो वो करती हैं जो कि कोई जिनमें कोई ख्वाहिश हो। अगर कोई जीनत कर रहा है तो इसका मतलब अभी अंदर है ख्वाहिश, अभी अंदर ये नहीं कि कोई निकाह की जरूर ख्वाहिश हो, लेकिन अभी अपने आप को दिखाने की, अभी अपनी ब्यूटी की इसकी ख्वाहिश है, तब नहीं कर सकते, तब नहीं ये कर सकते कि चादर उतार के रख दे, जिलबाब उतार के रख दे, कि कोई बात नहीं अब तो हम बूढ़े ही हो गए। अच्छा वैसे हम कहेंगे कि नहीं है अब वो, अब हमें ये पर्दे की जरूरत नहीं है, अब तो क्या हमारी उम्र रह गई, अब तो हम बूढ़े ही हो गए अब। लेकिन वैसे हमें ये बुरा लगता है कोई हमें आंटी भी ना कहे, आंटी कह दिए तो हमको इतनी उम्र के थोड़ी है कि आप हमें आंटी कहें, लेकिन वैसे हम बूढ़े हैं जब ये है काम आता जाए, तो ये कौन सी बात होती है। और फिर खुद भी नहीं हम अपने आप को इसके अंदर कर सकते, नहीं नहीं अब तो मेरी कोई ख्वाहिश ही नहीं है, नहीं मुझे तो ऐसा है ही नहीं, मगर अब क्या रह गया आप क्या। लेकिन जिस वक्त आपने बाहर जाना हो तो फिर बन संवर के चल पड़े, फिर लिपस्टिक भी है, फिर काजल भी है, फिर बाल भी रंगने हैं, फिर सारा कुछ ही करना है। तो ये चीजें, एक क्राइटेरिया कुछ है और दूसरी तरफ कुछ और है। जाहिर है आप जीनत का एहतमाम कर रहे हैं तो फिर आप उसको ये भी नहीं दिखा सकती, ये भी नहीं ये कर सकती, जीनत का एहतमाम जाहिर है इनसे तो एक्सपेक्टेड ही नहीं है। इसीलिए यहाँ पे फरमाया गैरा मुतबर्री जातिम भी जीनत, सोचें जरा कि इन तक को भी ये नहीं है, ये इसमें शामिल नहीं हो सकती है। अगर ये जीनत दिखाने वालियां हैं फिर ये कवायद ही नहीं है। जीनत दिखाती वो जिसको बस ख्वाहिश होती है कि मैं अच्छी लगूं, मैं सन, ये तो इतनी बूढ़ियां हो चुकी हैं कि वो उनके अंदर ये है ही नहीं है। जैसे हम अपनी नानियों दादियों को सोचें कि वो बहुत ही बुढ़ापे को जो पहुंच जाती हैं, और यहां से ये पता चलता है कि घर के कपड़ों के ऊपर कोई कपड़ा होगा तो उसको उतारेंगी ना। अब ये थोड़ी है यहाँ पे कि सारे कपड़े तो नहीं उतारने को कहा जा रहा है, ये तो घर ऊपर के कपड़े को कहा जा रहा है। तो इससे भी ये साबित होता है कि ऊपर एक और कपड़ा पहनना है, ये नहीं कह सकते कि मैंने तो लूज से ही पहने हुए तो अब इसके ऊपर किसी की जरूरत नहीं है, नहीं ऊपर भी होगा। तो अब ना इनके अंदर कोई कशिश है, ना कोई अट्रैक्शन है, ना इनमें कोई ख्वाहिश है, ना किसी को इनकी तरफ कोई ख्वाहिश होती है, तो उनकी बात हो रही है। आजकल तो जो यानी नानी दादी भी बनती हैं वो भी काफी यंग होती हैं, ऐसी नहीं है, जरूरी नहीं कि वो बहुत ही बूढ़ी हो तो हम कहेंगे नानी दादी एक क्राइटेरिया इसके लिए रह गया, नहीं वो भी काफी यंग होती हैं, तो इसलिए वो भी फिर इसमें नहीं आती हैं। तो हम खुद को ये कह के तसल्ली ना दे दें कि हम इसमें से हैं इसलिए लिहाजा हम ये कर रहे हैं। आयशा रजी अल्लाह तआला ने फरमाया कि बेशक बनाओ सिंगार तुम हलाल और तय्यब है, मगर गैर मर्दों की निगाहें ठंडी करने के लिए नहीं है, ठीक है। और दूसरी बात देखें, वस्ताफिफना खैरुन लहुन, अगर वो भी पाकीजगी इख्तियार करें तो बेहतर है उनके। क्या मतलब है इसका, यानी वो भी अगर चादर ना ही उतारें तो उनके लिए अच्छा है, फिर भी उनको यही हुक्म दिया गया। सोचें अगर उनको भी ये हुक्म है तो फिर जवानों को क्या हाल है, फिर उनको भी कहा गया कि एहतियात करें तो ये अफजल है, यानी इस उम्र में उनके पास एक अल्लाह ताला ने ऑप्शन तो दे दी है, तखफीफ तो कर दी गई है, सहूलत तो मिल गई है, लेकिन उनसे कहा गया कि अच्छा तभी होगा कि अगर आप इस सहूलत को ना इस्तेमाल करें और अगर आप फिर भी ओढ़े ही रखें चादर, कवर करती ही रहें अपने आप को। क्योंकि देखिए जब इतने बूढ़े हो जाते हैं बेचारे, वो चलने से भी आजिज होते हैं, बैठे रहते हैं वो, अब उनके ऊपर इतने अबाए पहनाने या चादरें बड़ी बड़ी, उनको संभालना, बेचारे कहाँ वो संभाल सकते हैं, तो उनके लिए कोई मसला नहीं है। फिर जैसे वो महरमों के सामने होते हैं, इस तरह वो गैर महरमों के सामने भी जा सकती हैं। आपने देखा होगा फिर हर कोई उनको जहां पे भी किसी अस्पताल लेके जाओ, डॉक्टर के लेके जाओ, हर एक मां जी करता हुआ उनको पकड़ लेता है, उनको लेके चलता है, उनका हाथ पकड़ के लेके चल पड़ता है। तो उस वक्त ये नहीं ना वो ये गैर महरम है इसके साथ हाथ नहीं, फिर उनके लिए वो भी उसी तरह उनके बच्चे ही हैं, क्योंकि वो इतने ज़यीफ उसकी उम्र के हो जाते हैं, तो वो गैर महरम के सामने भी उस तरह से जा सकती हैं जैसे कि महरम के सामने होती हैं, यानी वही जो कपड़े उन्होंने घर में पहने हुए हैं, दुपट्टा लिया हुआ है, वो उसी तरह। وہ اللہ سمیع علیم، اور اللہ تعالیٰ سننے والا بھی ہے اور جاننے والا بھی ہے۔ تو یہاں پہ یہ بات پتہ چلتی ہے کہ اللہ تعالیٰ لوگوں کی باتوں کو بھی سن رہا ہے، جو وہ کمنٹس کرتے ہیں ان احکامات کے اوپر ان کو بھی سنتا ہے، اور جانتا بھی ہے جو دلوں کے اندر اگر تنگیاں آ رہی ہیں نا کہ یہ کیا بات ہوئی، وہ پھر ہمیں کیوں ایسے کہا گیا ہے، وہ ہم پھر کیا کریں، یہ ان ساری باتوں کو، دلوں کی تنگیوں کو اور دلوں میں جو بھی ایسی بات آتی ہے اللہ کے احکامات کے خلاف خیالات آتے ہیں، اب تو اللہ معاف کرے، خیالات تو کیا ہم تو منہ سے بھی بول دیتے ہیں، اللہ سننے والا سب باتوں کو، جو ہم ایک دوسرے کو کال کر کے یا اپنی سہیلیوں میں بیٹھ کے جو ڈسکشنز کرتے ہیں، کوئی سنے نہ سنے، کوئی جانے نہ جانے، اللہ تو جانتا ہے کہ میرے احکامات کے بارے میں اس کی کیا رائے ہے، کیا رائے دے رہے ہیں، جب ان احکامات کے لیے دل میں بھی کراہت ہے اور منہ سے بھی ناپسندیدگی کے الفاظ ہیں، اور ایسے ہیں جیسے کہ ہمیں قید کر دیا ہو، اور جیسے کہ ہم سے انفیئر ہوئے اللہ تعالیٰ نعوذ باللہ، یا ہم سے کوئی ظلم کا رویہ رکھا گیا ہے، یا ہمیں پابندیاں لگا دی گئی ہیں، ہم تو بڑی مشکل میں پڑ گئے، ان ساری باتوں کو اللہ جانتا ہے، کیا آپ باتیں کرتے ہیں اور کیا دلوں کے اندر رکھی ہوئی، یہ تو منہ کی باتیں، دلوں میں اللہ بہتر جانتا ہے، اور کیا کیا ہو، اللہ کے حکموں کے آگے ایسی تنگیاں نہیں ہونی چاہیے دلوں میں، اللہ کے حکموں کے آگے کیا ہونا چاہیے، کیا پڑھا تھا ہم نے لاسٹ ٹائم، سمعنا واطعنا، تنگی نہیں، تنگی کا مطلب ہے کہ آپ دیکھیں، ہم تو اتنے غیرت والے ہیں ماشاءاللہ کہ ہمارا بچہ، ہم اس بچے کو کہیں پانی لے کر آؤ تو وہ ہوں ہوں کرتا، وہ اپنے پیر بھی مارے، اور کیا مصیبت ہے، اور آپ، میں ہی آپ کو لا کے دوں، آپ کے کام کروں، اور اس طرح سے کر کے جائے، تو آپ کیا کہتے ہیں، مت کرو، مجھے ضرورت نہیں ہے تم سے کہ میں تم سے پانی پیوں، ہم تو خود اتنے غیرت والے بنتے ہیں نا، کیونکہ ہماری بات پہ اس نے ناک منہ کیوں چڑھایا، تو اللہ تو بڑا غیور ہے، وہ تو بڑا غیرت والا ہے، آپ اس کی احکامات پہ ناک منہ چڑھاتے ہیں، اس نے آپ کو ایک کام کرنے کو کہا، آپ کے تیوری ہی نہیں ہٹ رہی ماتھے سے، اور غصہ ہی چڑھا ہوا ہے جب سے یہ سنا ہے، اور مصیبت میں ہی خود کو سمجھ رہے ہیں، آپ کا بچہ اپنے آپ کو مصیبت میں سمجھے، ایک کام اس کو کہا ہے اور وہ مصیبت میں اپنی جان کو سمجھے، کیسا لگتا ہے، بچے سے تو ہم گوارا کرتے نہیں ہیں، اور سوچتے ہیں کہ اللہ کے سامنے ہم ایسا کریں۔ ایک دن میں نے اپنے بچے کو کہا کہ اب تمہاری بیڈ روم کی بیڈ شیٹ میں نے چینج کرنی ہے، تو اس نے کہا نو آئی ڈونٹ وانٹ اٹ، میں نے نہیں، وہ دوسری والی نہیں بچھانی، یہی بچھانی ہے۔ تو مجھے اتنا غصہ آیا اس بات پہ کہ تم میری، میں نے کہا تمہاری وانٹ کیا ہے، اب مجھے ایک دم سال خیال آیا کہ اللہ اکبر، اللہ تعالیٰ کے سامنے ہم کتنا یہ بات کرتے ہیں، ہم ایک بچے سے یہ آنسر نہیں سننا چاہتے کہ میری وانٹ یہ ہے، چاہے وہ چھوٹی سی چیز کیوں نہ ہو، لیکن اللہ کے سامنے ہم اپنی وانٹس کتنی دکھاتے ہیں کہ آئی ڈونٹ وانٹ دس اینڈ آئی وانٹ دس، اور ہماری حیثیت کیا ہے، جو چیز ہم اپنی اولاد سے نہیں سننا پسند کرتے، وہی چیزیں ہم اللہ کے سامنے کرتے ہیں، اللہ اکبر، لیس علی العمی حرج ولا علی الاعرج حرج، نہ تو اندھے کے اوپر کوئی حرج ہے، نہ لنگڑے پہ کوئی حرج ہے، یہ حرج کی بات کیا ہو رہی ہے، دراصل اس زمانے میں کیا تھا کہ جو ہینڈی کیپس ہوتے تھے بےچارے، وہ کسی کے پاس جا کے، یا بیمار ہوتے تھے، آگے اس کی بھی بات آ رہی ہے، کسی کے پاس جا کے کھانا کھانے سے ذرا جھجکتے تھے، آپ کو پتہ ہے ایسے لوگوں کو ویسے ہی ذرا ایک کمپلیکس بھی ہوتا ہے کہ پتہ نہیں لوگ ہم سے کراہت نہ کریں، لوگ ہمارے ساتھ کھانا نہ پسند کریں، یا پھر ایسا بھی ہوتا کہ ان کو یہ بھی ہوتا تھا کہ ہم اندھے کو یہ ہوتا کہ اگر ہم کھانا کھائیں گے کسی کے ساتھ، آنکھوں والے کے ساتھ، پتہ نہیں ہم زیادہ ہی نہ کھا لیں، لنگڑے کو یہ ہوتا کہ ہم، میں زیادہ سپیس لوں گا، لوگوں کے لیے مشکل ہوگی، اسی طرح لوگوں کو بھی یہ ہوتا تھا کہ ہم ان کے ساتھ کھائیں تو پتہ نہیں ہم زیادہ نہ کھا لیں، اس کو تو نظر نہیں آتا، یہ نہ ہو میں اس کا بھی حق کھا لوں تو پھر یہ صحیح نہیں ہوگا، یا بعض لوگ کراہت بھی کرتے تھے کہ ہم کیوں ان کے ساتھ بیٹھ کے کھائیں، یا بعض لوگوں کے گھروں میں اگر یہ ہوتے تو آپ کو پتہ ہے آج بھی کئی لوگ ایسے لوگوں کو پیچھے پیچھے رکھتے ہیں کہ ان کو کمرے میں بند کر دیتے ہیں، مہمانوں کے سامنے نہ آئیں، ہاں ہاں ان کی وجہ سے ہم ساری ڈسٹربنس ہوگی، تو ان کو یا کہیں جانا ہوتا ہے دعوت پہ تو ان کو گھر پہ چھوڑ کے جاتے ہیں کہ نہیں یہ نہیں جا سکتے ساتھ، تو یہ فرمایا گیا کہ تمہارے پر حرج نہیں ہے، نہ کسی اندھے کے اوپر، نہ کسی لنگڑے پہ، نہ کسی مریض پہ، ولا علی المریض حرجون، ولا علی انفسکم، نہ تمہارے اپنے اوپر، ان تاکلوا من بیوتکم، کہ تم کھاؤ اپنے گھروں سے، ان میں سے کسی کے اوپر حرج نہیں ہے، کوئی یعنی اس میں تنگی کی بات نہیں ہے، کوئی اس میں پرابلم نہیں ہے، ساتھ کھا سکتے ہیں، یہ بھی یہ نہیں کہ وہ الگ ہی بیٹھے، بات وہ یہ سوچے کہ میرا میں زیادہ نہ کھا لوں، وہ سوچ رہا ہے میں نہ زیادہ کھا لوں، یا ویسے کوئی کراہت کر رہا ہے یا کچھ ہے، تو نہیں، کوئی بات نہیں ہے اگر وہ بھی ساتھ بیٹھ کے کھائیں، اور تمہارے لیے بھی کوئی مسئلہ نہیں ہے کہ تم اپنے گھروں سے کھاؤ. اپنے گھروں کا مطلب کیا ہے؟ جس میں اپنی بیوی رہتی ہے، یا اپنی اولاد کا گھر بھی اپنا ہی گھر ہوتا ہے. ٹھیک ہے، بعض دفعہ والدین بچوں کو، خاص طور پہ بیٹی کے گھر کو سوچتے ہیں کہ یہاں سے تو بالکل ہی نہیں ہم کھا سکتے، ہندوانہ طریقے کا وہ کرتے ہیں، تو اس کے اندر کوئی حرج نہیں ہے. یا بیٹے کے گھر نہیں کھا سکتے کیونکہ بہو کا سلوک ایسا ہے، یا بہو پتہ نہیں کیا سوچے یا کیا ہے. حالانکہ ماں باپ کو کوئی ضرورت نہیں ہے کہ وہ اجازت لیں کہ میں بیٹے کے گھر سے کھاؤں، وہ کھا پی سکتے ہیں. ٹھیک ہے، تو نہیں تمہارے اوپر کوئی حرج کہ تم اپنے گھروں سے، تو اپنے گھروں میں اپنے بچوں کے گھر بھی آ گئے، کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کسی کو کہ تو اور تیرا مال تیرے باپ کا ہے. ٹھیک ہے، او بیوتی آبائکم، یا تم اپنے باپوں کے گھروں سے جا کے کھاؤ، باپوں میں باپ دادا نانا سب آ گئے. او بیوتی امہاتکم، یا تم اپنی ماؤں کے گھروں سے کھاؤ. ماں ہو سکتا ہے سپریشن ہو گئی ہو، یا پھر دادی نانی کے گھر بھی ماؤں کے گھر ہی ہو جاتے ہیں. او بیوتی اخوانکم، یا تمہارے بھائیوں کے گھروں سے، یعنی سکے بھائی ہیں، ستیلے بھائی ہیں، بھائی کے گھر سے کھا سکتے ہیں. اس کا مطلب ہے یہ بھی ہو سکتا ہے کہ بھائی سیپریٹ رہ رہے ہوں، ضروری نہیں کہ ساروں نے ایک جگہ ہی رہنا ہے تو پھر وہ کوئی اجر کا کام ہے. اگر الگ الگ رہ رہے ہیں، اپنے اپنے گھروں میں رہ رہے ہیں، تو کوئی گناہ ہو گیا، بہت بڑی کوئی چیز ہو گئی، اس میں کوئی حرج نہیں ہے. ورنہ یہاں پہ کیوں کہا جاتا ہے بھائیوں کے گھروں سے؟ او بیوتی اخواتکم، یا تمہاری بہنوں کے گھروں سے بھی تم کھا سکتے، اس میں کوئی حرج نہیں ہے. اب یہ دیکھ لیں، یہ بھی یہ جو ہندوانہ معاشرے کی چیز ہے نا، بہن کے گھر کا، بیٹی کے گھر کا پانی نہیں پینا، اسلام میں اس قسم کی کوئی پابندیاں نہیں ہیں. بیکار کی ان کی باتیں ہیں جو ہم نے ان سے لے لی ہیں، جو اپنی اسلام کی باتیں وہ لیتے نہیں ہیں، وہ جو جن کا کوئی دین مذہب ہی نہیں ہے، ان کو پتہ نہیں ہے کوئی کسی چیز کا بھی، ان کی چیزیں لے کے ہم بیٹھ گئے، کیا ہے ان کا دین؟ کوئی کوئی الہامی دین ہے، کوئی اللہ کی طرف سے آنے والا دین ہے، خود ہی بنایا ہوا، ہم نے سر آنکھوں پہ لیا ہوا ان کی جاہلانہ رسموں کو. او بیوت عمامکم، یا تمہارے چچاؤں کے گھروں سے. او بیوت عماتکم، یا تمہاری پھپھیوں کے گھروں سے. او بیوت اخوالکم، یا تمہارے ماموں کے گھروں سے. او بیوت خالاتکم، یا تمہاری خالاؤں کے گھروں سے. اب آپ کو سارے رشتوں کے نام تو کم از کم آ گئے کہ چچا کو کیا کہتے ہیں، پھپھی ماموں، اور ان کو کیا کہتے ہیں، بہن بھائیوں، یہ ساری لسٹ دے دی اللہ تعالیٰ نے رشتے داروں کی، ایک کے بعد ایک، کے ان کے گھروں سے کھانے میں تمہارے لیے کوئی حرج نہیں ہے، تم کھا سکتے ہو، اس میں تمہارے لیے کوئی منع نہیں ہے. ٹھیک ہے، او ما ملک تم مفاتیحہ ہو، یا جس کے مالک ہوئے، جس کی کنجیوں کے تم مالک ہوئے، جس گھر کا انتظام تمہارے ذمہ دیا گیا. جیسے گھر کے نوکر چوکر ہوتے ہیں، ان کے پاس چابیاں ہوتی ہیں، آتے جاتے ہیں، تو اگر وہ بغیر مالک کی اجازت کے بھی کوئی چیز کھا لیتے ہیں تو اس میں کوئی حرج نہیں ہے. ہاں لے جا نہیں سکتے کہ گھر سے لے جائیں، بھی گھر کے لیے چھپا کے لے گئے، چوری کر کے لے گئے، وہ تو بالکل ہی نہیں ہے. یاد رکھیں، ان میں وہی چیز ہوگی کہ گھر والے کو ناگوار نہ ہو اس کا کھانا. اگر ناگوار ہوتا ہے تو پھر نہیں کھانا چاہیے ایسی جگہ سے، لیکن اگر نہیں ناگوار ہوتا، لگتا ہے کہ وہ خوشی ہوگا اگر وہ دیکھے گا، ظاہر ہے بہن بھائی ہیں، چچا پھپھی ہیں، ان کے گھر ہیں، خوشی ہوگی ان کو کہ آپ کھاتے ہیں، تو پھر ضرور کھائیں، کوئی اس کے اندر حرج نہیں ہے. اور دوسری جو ماں ملک تم مفاتیحہ ہو، یا آپ کے ایک سے زیادہ گھر ہیں، مثلا ایک آپ کا کہیں اور آپ نے مکان لیا ہوا ہے، کوئی سمر ہاؤس ہے، وہاں پہ بھی اس کی چابیاں بھی آپ کے پاس ہیں، تو آپ وہاں پہ چلے گئے اور وہاں پہ کھا لیا تو کوئی حرج نہیں. آپ کا آفس ہے، آپ کا بزنس ہے، وہاں کی چابیاں آپ کے پاس ہیں، آپ نے وہاں پہ کھا لیا تو کچھ نہیں. اور میں نے جیسے نوکروں کو آپ کا بتایا، بعض لوگ اس میں بہت یہ کرتے ہیں، نوکر سے کھانا پکوا لیتے ہیں لیکن اس کو کھانے کی اجازت نہیں ہوتی، اس کے لیے الگ کھانا پکتا ہے، اور وہ اپنے لیے جو اچھا والا ہوتا ہے وہ اپنے لیے پکتا ہے، گوشت اپنے لیے پکتا ہے، اس کے لیے دال پکتی ہے. तो नहीं, उनको भी इजाजत है कि अगर वो इसमें से मारूफ तरीके से, एक भले तरीके से, ये नहीं कि सारी हांडी चट कर जाए, लेकिन एक भले तरीके के साथ अगर वो उसमें से कुछ खा लेते हैं तो कोई हर्ज नहीं है इसके अंदर, जिसको हम बहुत बुरा जानते हैं। और कभी भी ये भी नहीं करना चाहिए कि हाँ आपको तनख्वाह तो देंगे लेकिन खाना आपका हमारे जिम्मे नहीं है, वो आप अपना खुद इंतजाम करें। नहीं, जब वो पका रहा है अगर, तो वो अगर खा भी लेता है तो कुछ नहीं मसला। आओ सजीकुम, या तुम्हारे दोस्त, तुम्हारे दोस्त के घर से भी तुम खा सकते हो। इसका मतलब है दोस्तों के घरों से खाना पीना, इसमें कोई कबाहत नहीं। मगर हाँ, ये डिपेंड करता है कि कौन किसके साथ कितनी ज्यादा दोस्ती है। बाज दोस्त ऐसे होते हैं कि आपकी इतनी फ्रेंकनेस होती है उनकी कि बिल्कुल बहन भाइयों की तरह, और आप उनके जाते भी हैं और फ्रिज भी खोल लेते हैं और ये, और बाज के साथ इतनी नहीं होती, बाज के साथ थोड़ा सा डिस्टेंस होता है। तो डिपेंड करता है कि किस किस्म का दोस्त है, कैसे हैं, उनके साथ किस तरह का रखा जाएगा आपका तरीकाकार। मगर जाहिर है वहीं पे होगा ये, जहां पे आपको ये लगता है कि दोस्त भी मेरे खाने से खुश ही होगा, नाराज नहीं होगा कि क्यों खा लिया। असल में उस जमाने में भी तो लोग बहुत ज्यादा मेहमान नवाजी करते, बहुत ज्यादा एक दूसरे के खाने से खुश होते थे। वल्लाह आलम, आज भी ऐसे तो लोग हैं, बाज लोग नहीं पसंद भी करते। तो हमने तो इतनी ज्यादा, इतनी हम आर्टिफिशियल लाइफ के आदि हो गए ना, मेहमान के सामने भी कुछ रखते हैं तो जैसे रखते हैं कि जैसे कोई डेकोरेशन पीस रखते हैं, रख देंगे उसके बाद उसको कहेंगे ही नहीं कि तुम खाओ। अगर एक दफा कह दिया तो बार बार कहें उसको, उसको आगे होके चाहें कि वो खाए। और अक्सर हमारे हाँ एक रिवाज ये हो गया, वो ही बिस्किट और निम्को लाके रख दी इसके पास, फिर उसके बाद उसने एक उठा के मुश्किल से खा लिया, तो उसके बाद फिर ठीक है वो चला गया, फिर डब्बे में बंद करके फिर रख दिया, अगले मेहमान आएंगे तो फिर, और उसको चाबी लॉक लगा दिया कि अब जो अगले मेहमानों को ये मिलेगा, कोई बच्चा ना खा ले। ये नहीं होता, मेहमान के सामने वो चीज़ रखें जो कि आप चाहते हो कि वो खाए। अगर दिल थोड़ा है, इतना छोटा दिल है कि हाय खा ना लें, हाय पूरा ही ना ख़त्म कर दें कहीं, और ये तो मेरे बच्चे ने भी खाना है और ये ही ना कहीं खा ले, तो वो सही नहीं है। फिर वो चीज ही ना रखें, मत सर्व करें फिर, जिसमें हौसला नहीं पड़ता देने का। तो रस्मी तौर पे मेहमान नवाजी नहीं होनी चाहिए, बल्कि ऐसी दिल खोल के होनी चाहिए। हमारे दीन में तो ये तो मेहमान नवाजी की इतनी ज्यादा अहमियत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो अल्लाह और यौम आखरत पे ईमान रखता हो उसको चाहिए कि अपने मेहमान का इकराम करे, और उसमें ये सब चीजें आ जाती है, इज्जत देना भी आ जाता है, उसको सर्व करना भी। कोई रहने वाला मेहमान है या जो कोई थोड़ी देर के लिए आया है, या कोई अगर आ जाते हैं, एक तो इजाजत लेके आए, उसके बाद आके वो कुछ खा भी लेते हैं तो कोई मसला नहीं है। लेकिन फिर ऐसी ऐसे भी ना हम करें कि जब हम किसी के घर जाएं, चाहे अपने बहन भाइयों के घर जाएं, और उन्होंने कोई खास चीज किसी मेहमान के लिए रखी हुई है और आने वाले के लिए, या किसी बीमार के लिए रखी हुई है, और उसको खत्म कर जाए। नहीं, तो ये देखना चाहिए कि उससे कि दूसरे की को तकलीफ तो नहीं हम दे रहे, क्या उसकी दिल आजारी तो नहीं कर रहे। इसी तरह देखे, अब जैसे माँ मलक तुम मफातिहा हो, इसके अंदर ये आता है कि जब आप सल्लल्लाहु अलैहि वसल्लम सफर पे जाया करते थे, जिहाद के सफर पे खास तौर पे, तो हर सहाबी का दिल चाहता था कि आपके साथ जाए। तो वो जो जाते थे तो वो अपने दोस्तों को अपने घरों की चाबियां दे जाते थे और कहते थे कि जो भी आपने खाना पीना हो वो आप खा लें। और खास तौर पे ये दोस्त वो होते थे जो हैंडीकैप्ड होते थे, जो जाहिर है साथ नहीं जा सकते थे लड़ने के लिए। अब वो आमा है, वो आरज है, कोई इस तरह है, तो वो जब उनको चाबियां दे जाते और कह जाते थे आप खा लेना, लेकिन वो लोग नहीं खाते थे कि सोच से कि वो तो यहाँ पे है नहीं, अगर हमने किसी चीज को खा लिया तो ये अमानत में खयानत हो जाएगी, तो वो नहीं खाते थे। तो अल्लाह ताला ने फरमाया, नहीं तुम पे कोई हर्ज नहीं है, तुम खा सकते हो। मसलन कोई किसी के घर की रखवाली का है, उसके घर की चाबियां हैं, वहां पे कोई ड्राई फ्रूट पड़ा हुआ है, कोई दूसरे फ्रूट पड़ा, उसने उठा के मुंह में डाल लिया, तो कुछ हर्ज नहीं है इसके अंदर। अपने दोस्त के घर जाते हैं आप ऐसे खा लेते हैं, कोई हर्ज नहीं है, ठीक है। क्योंकि ये जब आई थी ना, या अय्युहल्लज़ीना आमनू ला ताकुलू अमवालकुम बैनकुम बिलबातिल, ईमान वालों आपस में एक दूसरे के माल ना हक तरीके से ना खाओ। तो सहाबा ने आपस में सोचा कि खाने पीने की चीजें भी तो माल ही हैं, तो ये हमारे लिए हलाल नहीं है कि हम एक दूसरे का खाना खाएं। तो वो बिल्कुल रुक गए, वो तो एक एक चीज को इस तरह से लेते थे ना कि हर चीज के ऊपर हमने ऐसे अमल करना है टू द पॉइंट। तो फरमाया, नहीं तुम खा पी सकते, इसमें तुम्हारी कोई कोई पकड़ नहीं, बस ये हो कि वो बुरा ना माने, उस पे उनको तंगी ना कोई हो। अगर तंगी का अंदेशा है तो फिर उससे परहेज करना चाहिए। और ये भी देखें कि खाने की ही बात है यहाँ पे, ये नहीं है कि उसके बाद किसी के घर में गए तो खाना तो खाया और साथ सारा घर मैस करके आ गए, ये नहीं होना चाहिए। या किसी के ऐसा आराम का वक्त है या उसकी कोई घर में बीमार है और हम कहें कि नहीं अल्लाह ताला ने तो हुक्म दिया है कि बस आप खाएं किसी के घर जाके, तो अब हमने बस खा के ही जाना है यहाँ से और हम हमने उठना ही नहीं है और अब उसको तंग कर मारे दोस्त को भी। और दूसरी ये देखें, जब हमने ये पर्दे की आयात पढ़ी ना, तो पर्दे का मतलब ये नहीं होता कि हम घर में घुस के बैठ जाएं, अब जीनत हमने छुपानी है इसलिए हमने सोशल बायकॉट कर दिए। देखें बायकॉट नहीं करना, जाहिर ही बात है जब इन सारे रिश्तों के घरों में जाएंगे, हस्बैंड अगर अपनी बहन के घर जाएंगे तो वहां पे हस्बैंड के बहनोई भी होंगे जो आपके नंदोई लगे, ठीक है। आज जब वो अपने भाई के घर में जाएंगे तो वो आपके देवर लगे, जब वो अपने और चचा मामू जिनके घर जाएंगे तो वो भी नहीं आपके महरम, तो उनके घर तो जाना ही होगा, वहां पे खाना पीना भी होगा, या ये आपके घर आएंगे तो आपको भी सर्व करना होगा, तो आप बायकॉट करके नहीं बैठ सकते। हाँ हाँ, मतलब अपनी हदें नहीं तोड़नी, ठीक है, हद को क्रॉस नहीं करना। अब बाज दफा एक जगह खाना भी पड़ेगा, एक जगह खाना रखा होगा, मर्द भी लेंगे, फिर वहीं से बाद में औरतें भी ले सकती हैं, इसमें भी कोई हर्ज नहीं। तो अपनी हया का खुद ख्याल रखना है, उसमें मेहमान नवाजी भी करनी है, लोगों के घरों में भी जाना है। बस लोग जो इस चीज को इतना बड़ा इशू बना के बस ये सोचते हैं अब हम कुछ नहीं, अब हमने नहीं करना क्योंकि मैंने पर्दा शुरू कर दिया, और मैंने वो भी शरई पर्दा शुरू कर दिया। शरई पर्दे को तो हम बिल्कुल ही समझते हैं अब लॉक लगा के बैठ जाओ कमरे के अंदर, ऐसा नहीं है, ठीक है। तो ये चीजों को समझने की जरूरत है कि यहाँ सारे रिश्तेदारों से मेल मुलाकात की बात है, आप इस्तेजान के साथ इजाजत लेके दूसरे के घर जाएंगे और कोई हरज नहीं है अगर आप उनके घर पे खाना भी खा लेते हैं, ठीक है। और इसमें देखें दर्जा बदर्जा है ना, पहले सबसे माँ बाप का जिक्र आया, फिर बहन भाइयों का, फिर और अगले रिश्तों का आया जिक्र, यहाँ पे यानी एक एक करके सारे रिश्तेदारों का जिक्र आ गया। और ये भी ना हो कि बस सिर्फ खाला और मामू का घर ही अपना घर है, बाकी चच्चा पुप्पी का घर अपना घर नहीं है, तो इसमें भी हमें देखना चाहिए कि यहाँ पे सारे ही रिश्ते लिखे हैं, ठीक है। अच्छा, यहाँ पे ये भी एक बात और समझ में आती है कि बास दफा हम इतने तकल्लुफात में पड़ जाते हैं कि कोई कुछ कह भी रहा है कि आप खा लें ले लें, नहीं बस हमने खाना ही नहीं, बस हमने खाना ही नहीं, क्योंकि हमें वो तकल्लुफ इतना ज्यादा दिमाग पे चढ़ा हुआ है कि अगर हमने कह दिया ना कि अच्छा ठीक है मैं खा लेती हूँ, तो इसका मतलब हुआ कि मैं बड़ी भूखी हूँ, तो ये ऐसी बात नहीं है। अगर कोई कुछ चीज पेश करता है तो खुशी के साथ खाएं और उसको भी दुआ दें, इसमें बेइज्जती ना समझे। कोई भी भूखा नहीं होता, सभी अपने घर में खाते हैं, लेकिन ये उसकी तरफ से मेहमान नवाजी है, वो चाहता है कि आप खाएं। अब ये है कि अपना दिल अंदर से चाह भी रहा हो तो फिर भी कहते जाना नहीं 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 नहीं, और फिर अगर वो आपको कोई ड्रिंक पेश करता है तो फिर भी अब हमने थोड़ा सा जरूर बीच में नीचे छोड़ देना, इसलिए कि अब हमें यह है कि अगर मैंने सारा पी लिया तो कहेंगे सारा ही पी लिया इसने, देखो कितनी भूखी थी। तो ये इस्लामी अखलाक नहीं है, ये आर्टिफिशियल अपने ऊपर खाम खा के एक ओढ़े में है जो कि जिनका इस्लाम से कोई ताल्लुक नहीं है। तो इन चीजों को, इन तकल्लुफात को छोड़ दें, ये किसी काम के नहीं है। मोमिन का एक चेहरा होना चाहिए, ठीक है, वो ये दिल कुछ चाह रहा है, ऊपर से कुछ और बन रहे हैं, क्या कह रहे हैं। अच्छा, ये भी इसके अंदर ये भी है, देखें यहाँ पे सारों के साथ फ्रेंकनेस एक हो गई कि आप इनके घरों में खा सकते हैं, लेकिन ये जरूर ध्यान रखें हम कि जब हम जाएं इन घरों के अंदर, तो चाहे ये अपने रिश्ते हैं चाहे ये करीबी रिश्ते हैं, मगर फिर भी किसी को जाके तकलीफ देने का किसी को भी नहीं यह हक पहुंचता कि चाहे खुद या अपने बच्चों के जरिए तकलीफ दी जाए और बच्चे इस तरह से बिहेव करें कि जैसे कोई मतलब है कि वो कोई जंगल में आ गए हैं या क्या हो गया। तो हमें अपने खास तौर पे जब हम कुरान पढ़ते हैं तो इसमें भी हमें अपने बच्चों को ये तरबियत करनी है कि जब हम किसी के घर जाएं तो कैसा बिहेव करें, चाहे वो अपनों का ही घर क्यों ना हो, उसको भी डिस्ट्रॉय करने का हक नहीं होता, ठीक है। तो इसके अंदर ये चीज को क्योंकि अक्सर ये होता है हमें जब हम कहीं जाते हैं, बाज माएं इतनी ज्यादा रिलैक्स हो जाती हैं कि वो जाके उनके बच्चे चाहे किसी की चीजें गिराएं या तोड़ें या उनके डेकोरेशन पीसेस को कुछ करें या सोफों पे चढ़ें या वो कोल्ड ड्रिंक्स को जो है कारपेट पे गिराएं, उनको कोई परवाह नहीं होती। वो इधर से उधर देख रही होती, उधर से उधर देख रही होती। सिद्दीक के घर जाके भी यही हाल है और अपने माँ बहनों के घर में तो बिल्कुल ही कुछ कहने की जरूरत ही नहीं। तो चाहे कोई माइंड करे या ना करे, ये बदअखलाकी है और इसको पेरेंट्स को खुद देखना है कि हमने अपने बच्चों को कैसे तरबियत करनी कि ये दूसरे के लिए अजियत का सामान ना बने, कि जब वो वापस आप घर आए तो वो पीछे से बेचारे अपने घर को ही सीधा करते रहे। तो जब बच्चों को साथ लेकर जाएं तो गाड़ी में उनको ये समझाते हुए जाएं कि कैसा बिहेव करना है उन्होंने वहां पर। ठीक है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुसलमान वो है जिसके हाथ और जुबान से दूसरे मुसलमान महफूज रहे। तो आपके बच्चे अगर दूसरों के चीजों को ही महफूज ना छोड़ें, उनके घर में कोई तबाही मचा के आए, तो ये महफूज रहना तो नहीं है ना। और जैसे हम उनको सिखाएंगे वैसी ही उनकी तरबियत होगी, चाहे अपना घर हो चाहे किसी का घर हो, ये तमीज रहनी चाहिए। ऐसा नहीं है कि किसी एक घर में जाके पूरी छुट्टी मिल गई, आजादी मिल गई और माएं भी छोड़ छाड़ के बैठ गई कि घर पे तो हम इनको संभालते हैं, यहाँ पे भी संभालते रहे और कोई कुछ कह के तो देखे जरा और आगे से हम दो सुनाएंगे उसको। तो ये इसमें कोई बहादुरी की बात नहीं है, बल्कि इस चीज को समझना चाहिए कि हमने किसी के लिए तकलीफ का बायस नहीं बनना। देखिए दीन, आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, दीन क्या है, खैरख्वाही का नाम है। क्या खैरख्वाही करना, कितनी भी फ्रैंकनेस हो मगर इन चीजों को जहन में रखना है कि हम हमारे से या हमारे बच्चों से किसी का भी नुकसान ना हो, दिल आजारी ना हो, उसको शाक ना गुजरे। अगर ये भी अगर थोड़ा सा भी चांस है कि उसको बुरा लग सकता है तो तब भी खाना भी नहीं है उसके घर के अंदर। कि अगर उसको आपको लगता है कि इसको बुरा लगेगा कि मैंने ये चीज क्यों खाई, तो मत खाए। लैस अलैकुम जुनाहुन अन ताकुलु जमीअन औ अश्तातन, नहीं है तुम्हारे ऊपर कोई गुनाह चाहे तुम एक साथ खाओ या फिर तुम अलग अलग खाओ। अब ये भी अरबों में खासतौर पर अंसार में एक कबीला था, उनका तो ये हाल था, अकेले तो खाते ही नहीं थे। यानी अगर कोई नहीं साथ होता था खाने के लिए तो चल पड़ते थे किसी की तलाश में कि किसी को लेकर आएंगे, वो आएगा फिर खाएगा हमारे साथ, बैठेगा हमारे साथ, तो तब हम खाएंगे। तो इस पाबंदी को उठा दिया गया। देखा हमारे लिए भी कितनी सहूलत हो गई। अगर यही पाबंदी होती कि नहीं मिल के ही खाना है तो फिर तो बहुत प्रॉब्लम हो जाते, कोई अकेले खा ही ना सकता। तो फरमाया कोई हरज नहीं है, आप इसको कोई बुरा ना समझो कि हाँ अकेले खाना तो बुरी बात है और जरूरी है कि हमने साथ खाना है। जैसे अब बाज़ दफ़ा ऐसे होता है कि घरों के अंदर कोई किसी टाइम पे आता है, कोई किसी टाइम पे आता है, हर एक को अपने अपने टाइम पे खाना पड़ता है, तो ठीक है वीकडेज में ये हो सकता है, लेकिन इसको रूटीन ना बनाए कि हमेशा ही ऐसे करना है। मजबूरी के तहत कोई हो सकती है चीज, मगर ज्यादा फजीलत किस चीज में, मिल के खाने में। क्योंकि हदीस से हमें पता चलता है कि मिल के खाने में बरकत है, मिल के खाना ज्यादा अच्छी बात है जी। मिल के खाने में को ज्यादा इसकी ताकीद की गई है। मुस्नद अहमद में है कि एक आदमी ने आके कहा या रसूलल्लाह हम खाते तो हैं लेकिन आसूदगी हासिल नहीं होती, यानी पेट नहीं भरता, जैसे एनर्जी नहीं आती, ताकत नहीं आती। आपने फरमाया शायद तुम अलग अलग खाते होगे, जमा होके साथ बैठ के अल्लाह का नाम लेके खाओ तो तुम्हें बरकत दी जाएगी। ठीक है, यानी मिल बैठने में बरकत है, अकेले अकेले खाने में बरकत नहीं है। तो फरमाया कि तुम चाहे, अब हरज तो कोई नहीं है मगर फजीलत वाली बात मैंने आपको बता दी, खा सकते हैं लेकिन चलो और हर वक्त नहीं हो सकता, तो कम से कम वीकेंड हो या कम से कम दिन में एक खाना जरूर हो जाए कि चलो जिसके अंदर सब मिल बैठ के खाएं, ये मसनून तरीका है। फ़इज़ा दखल तुम बुयूतन, फिर जब दाखिल हो तुम घरों में, फसल्लिमु अला अन्फुसिकुम तहियतन मिन इंदिल्ला, जब तुम घरों में दाखिल हो, चाहे आपका अपना ही घर क्यों ना हो या किसी का घर है जो आपके ये जिनके लिस्ट दी गई है, तो सबसे पहले क्या करो, सलाम करो। ये नहीं कि सीधे उनके किचन में पहुंच गए और खाना पीना शुरू कर दिया, फ्रिज को लगा, आज क्या बनाया, ये क्या किया। बाज लोग इसके अंदर भी इतनी ज्यादा बेतकल्लुफी पर उतर आते हैं कि वो जरा भी लिहाज नहीं करते। देखिए ये सारी चीजें मैंने आपको जब एक की बता दी ना, جو کسی کے اوپر شاک نہ گزرے. دیکھیے بعض ایسے ہوتے ہیں وہ اتنا تکلف کرتے ہیں کہ ہم نے کچھ کھانا ہی نہیں ہے, جیسے کہ پتہ نہیں حرام ہو گیا کھانا کہیں, چاہے جھوٹ بولنے پڑے کہ میرا تو پیٹ بھرا ہوا, میں تو ایسے ہے مجھے, ہم نے کھانا ہی نہیں, بعض قسم کھا لیتے ہیں. اور بعض دوسرے بالکل ہی اتنے زیادہ وہ ہو جاتے ہیں کہ وہ کہتے ہیں لو تمہیں بس یہی چیز پکانی آتی ہے, ہر وقت تم ایک ہی چیز کرتی ہو, ایک ہی چیز کھلاتی ہو, کچھ اور کھلاؤ, اب یہ لے کر آؤ, اب وہ کرو, یہ کیوں نہیں بنایا, کب ہماری دعوت کرو گی, کب ہم, یہ بھی غلط ہے. اذیت نہ دیں بس دوسرے کو, ٹھیک ہے. تو اور بتا دیا گیا کہ جب تم کسی کے گھر میں داخل ہو گئے تو پھر کیا تمہارا کام ہونا چاہیے, پھر سب سے پہلے تم نے سلام کرنا. حضرت جابر رضی اللہ تعالیٰ عنہ کو فرمانا ہے کہ جب تم گھر میں جاؤ تو اللہ کا سکھایا ہوا بابرکت بھلا سلام کہا کرو. میں نے تو آزمایا کہ یہ سراسر برکت ہے. یہ حضرت جابر کا کہنا کہ اللہ تعالیٰ نے بھی فرمایا تحیتم من عند اللہ, اللہ کی طرف سے یہ تمہارے لیے ایک دعائے خیر سکھائی گئی ہے, اللہ نے تمہیں سکھائی ہے, یہ تحفہ اللہ کی طرف سے ہے. اور اللہ انفسکم, اپنے اوپر سلام کرو. اپنے اوپر سلام کرنے کا کیا مطلب ہے, یعنی جب آپ کسی کو سلام کرتے ہیں تو وہ آگے سے کیا کہتا ہے, جواب میں آپ کو وعلیکم السلام کہتا ہے نا, تو وہ اب اس کا مطلب جب آپ سلام کیا تو اپنے لیے ایک سلام سلامتی کی دعا آپ نے حاصل کر لی, یہ دعائے خیر ہے. ہمارا تو سلام اتنا پیارا ہے کہ ہم ایک دوسرے کو دعائیں دیتے ہیں جب ہم ایک دوسرے کو سے ملتے ہیں. دوسروں کا کیا ہے گریٹنگ, دوسروں کی گریٹنگ ہے ہیلو ہائے, یہ وہ. ہیلو ہائے سے کیا ملتا ہے, کچھ بھی نہیں. اور سلام سے کیا ملتا ہے کہ اللہ تعالیٰ تمہارے پر سلامتی نازل کرے, اللہ تمہیں رحمتیں دے, اللہ تمہیں برکتیں دے, ٹھیک ہے. تو کتنی پیاری بات ہے یہ. اور اسی طرح مجاہد فرماتے ہیں کہ جب مسجد میں جاؤ تو کہو السلام علی رسول اللہ, سلام سلام ہو رسول اللہ پر. اور جب اپنے گھر میں جاؤ تو اپنے بال بچوں کو سلام کرو. اور جب کسی ایسے گھر میں جاؤ جہاں کوئی بھی نہ ہو تو اس طرح کہو السلام علینا وعلی عباد اللہ الصالحین. یہ جب وہ اتحیات ہم پڑھتے ہیں تو اس میں بھی ایسے آتا ہے نا. تو آپ کو تینوں طرح کے سلام سکھا دیے مجاہد جو ہے مفسر قرآن ہے, کہ جب مسجد میں جانا ہے تو پھر کیا کہنا ہے, السلام علی رسول اللہ. اور جب گھر میں جانا ہے اپنے گھر والوں کو سلام کہنا ہے. یہ نہیں ہے کہ آپ گھر میں انٹر ہوئے تو اب گھر والے آ کے مجھے سلام کریں نا, میں بڑا ہوں, یہ میں کیوں سلام کروں. نہیں, کوئی بات نہیں ہے, جو آنے والا ہوتا ہے وہ جو گھر میں رہنے والے ہیں ان کو سلام کرے, سوار جو ہے وہ پیدل چلنے والوں کو کرے, چلنے والے بیٹھنے والوں کو کرے, کم تعداد والے بڑی جماعت والوں کو سلام کریں, ٹھیک ہے. اور فرشتے تو اس مسلمان پہ بڑے حیران ہوتے ہیں جو کسی کے پاس سے گزرتا ہے, کسی مسلمان کے پاس سے, اور اس کو سلام نہیں کرتا. بخاری اور مسلم میں یہ. اور فرمایا آپ صلی اللہ علیہ وسلم نے کہ پہچاننے والے اور نہ پہچاننے والے سب کو سلام کرو, سب ایک دوسرے کو سلام کیا کریں, اس سے آپس میں محبت بڑھتی ہے. اور یہ تک طبرانی میں تو یہ حدیث ہے کہ جو شخص سلام سے پہلے کلام شروع کر دے تو اس کو جواب ہی نہ دو جب تک وہ سلام سے ابتدا نہ کرے. یعنی اگر کوئی ویسے ہی بات کرنا شروع کر دے تو اس کو جواب مت دو جب تک وہ سلام نہیں کرتا. سلام سے بات شروع کرنی چاہیے, ٹھیک ہے. تو آپ صلی اللہ علیہ وسلم نے اس کی تاکید فرمائی اور جنت میں لے جانے والے کاموں میں سے ایک, افشا سلام بینکم, سلام کو آپس میں پھیلاؤ, ایک دوسرے کے اوپر سلامتی کی دعائیں دو ایک دوسرے کو, محبت بھی بڑھتی ہے اس سے اگر اس کا واقعی پتہ ہو تو. تو تحیتم من عند اللہ, اللہ کی طرف سے ایک دعائے خیر سکھائی گئی, معمولی بات نہیں, اللہ نے تحفہ دیا ہے یہ. اچھا, یہ ایک لوگوں نے نہیں سکھائی نہیں. اور مبارکتن طیبتن, بابرکت بھی ہے پاک بھی ہے. تو ہم ویسے لوگوں سے کہتے رہتے ہیں نا آپ ہمارے لیے دعا کریں, آپ ہمارے لیے دعا کریں, تو دیکھیں سلام میں تو ہے ہی دعا, سلامت رہنے کی, اور ایک دوسرے کے اوپر برکت بھیجتے ہیں, ایک دوسرے پہ رحمت بھیجتے ہیں. آپ اگر پوری یہ پورا سلام کہتے ہیں کسی کو تو آپ نے کتنی ساری باتوں کی دعا دے دی. کذالک یبین اللہ لکم الآیات لعلکم تعقلون، اللہ تعالیٰ تمہارے لیے یہ آیات بیان کرتا ہے تاکہ تم عقل سے کام لو، یہ آیات اللہ تمہیں اس لیے بتاتا ہے کہ تم عقل مند ہو جاؤ، سمجھداری کا مظاہرہ کرو، ٹھیک ہے نا؟ تو اس مطلب ہے کہ یہ ساری باتیں ہمارے لیے اس لیے ہی ہیں، یہ وزڈم کی باتیں ہیں، عقل کی باتیں ہیں، سمجھ کی باتیں ہیں، ان میں سمجھداری ہے. اب ہم نے جب اپنے گھر میں داخل ہونا ہے، جب گھر کا ویسے ہی دروازہ ہم کھولتے ہیں اور گھر میں کوئی بھی نہیں ہوتا، ہمیں پتہ ہے گھر میں کوئی نہیں، تب بھی ہم نے سلام کرنا، ٹھیک ہے؟ جو انسان نا سلام میں پہل کرتا ہے نا، اس میں تکبر نہیں ہوتا، یہ حدیث ہے. اور یہ بھی ایک جگہ پہ آتا ہے کہ پہلا حکم جو آدم علیہ السلام کو ہوا تھا، اللہ عالم اس کی سند مجھے نہیں پتا، مگر پہلا حکم جو آدم علیہ السلام کو ہوا تھا روح پھونکتے ہی، کہ ان کو کہا گیا تھا کہ جاؤ فرشتوں کو جا کے سلام کرو، فرشتوں نے بھی آ کے ابراہیم علیہ السلام کو سلام کیا تھا، فرشتوں کا بھی گریٹنگ سلام ہے، وہ بھی سلام کریں گے جنتیوں کو، وہاں تک جاتا ہے یہ سلام. اب آگے جو آیات آ رہی ہیں، یہ جب آپ، میں نے جیسے آپ کو شروع میں بتایا، اجتماعی کام کر رہے ہوں جن میں مسلمانوں کا سب کا فائدہ ہو، وہ کام کر رہے ہیں، مل جل کے ایک گروپ ہے یا ایک آرگنائزیشن ہے، آپ اس میں کام کر رہے ہیں اور اللہ کے دین کا کام کر رہے ہوں، تو اس میں جو ڈسپلن ہونا چاہیے اس کا یہاں پہ بتایا گیا. اور یہ بڑی زبردست مینجمنٹ سکلز میں سے بھی ہے، کیونکہ یہ چیزیں ہم کہیں اور جا کے سیکھتے ہیں، لیکن قرآن کریم ہمیں یہاں، اللہ تعالیٰ نے خود سکھا دی ہمیں یہ چیزیں، کہ یہ اس طرح سے آپ کو کوئی بھی کام کرنا ہے جو کلیکٹیو ہے، تو لوگوں کو کیسا اس میں بیہیو کرنا چاہیے. دیکھیں یاد رکھیں، دوسری جگہوں پہ تو خاص طور پہ جو کام ہوتے ہیں نا، وہاں پہ کوئی پے کی جا رہا ہوتا ہے، پے کیا جا رہا ہوتا ہے، کوئی سیلری ہوتی ہے، کوئی کچھ ہوتا ہے، لیکن جو اللہ کے دین کا کام ہوتا ہے وہ اکثر والنٹیرلی بیسس پہ لوگوں کو کرنا ہوتا ہے، والنٹیئرز ہوتے ہیں جن کو کچھ ایز سچ منی میکنگ کا موقع نہیں مل رہا ہوتا، مال نہیں مل رہا ہوتا، پیسہ نظر نہیں آ رہا ہوتا، ان کو اس کے بدلے میں جنت ملے گی، وہ اللہ کے ساتھ سودا کر رہے ہوتے ہیں، یہ اللہ کا کام ہوتا ہے. لیکن چونکہ سامنے کوئی چیز نہیں نظر آ رہی تھی، اس لیے بعض لوگ اس کو اتنا اہمیت نہیں دیتے، یا اس کو سمجھتے ہیں کہ یہ تو لاسٹ آف آر ورکس ہوگا، اگر ٹائم مل گیا تو کر دوں گی، نہیں ملا تو کوئی بات نہیں، یہ کون سا ایسا، مجھے کون سا کوئی پے کرتے ہیں اس چیز کا جو میں ان کے کام کروں، یہ ہوتا ہے رویہ. یا مارے باندھے کا کر دیا کہ اچھا سر سے اتارنے والا کر دیا، اگر آپ کو پے مل رہی ہو تو پھر آپ زیادہ ڈیڈیکیشن کے ساتھ زیادہ اچھا کام کریں گے، اس میں ترقی بھی ہوگی، اس میں یہ بھی ہوگا، اس میں کیا، اس میں کیا ملنا، تو اس لیے اس کو چھوڑو. تو اس لیے بعض لوگ اس میں نان سیریس ہو جاتے ہیں، یہاں ڈسپلن کا خیال نہیں رکھتے، اور جو اپنی مرضی آتی ہے وہ ویسے ہی کرتے رہتے ہیں. تو اس صورت میں یہاں پہ اینڈ میں یہ بتایا گیا کہ کیسے چلنا ہے. انما المؤمنون الذین آمنوا باللہ ورسولہ، اور بے شک مومن اس میں سے وہ جو اللہ اور اس کے رسول پہ ایمان رکھتے ہیں. واذا کانوا معه علی امر جامع، اور جب وہ ہوتے ہیں اس کے ساتھ، کس کے ساتھ، اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ، کسی کام میں، اجتماعی کام میں. اور بعض نے کہا یہاں پہ ہو کی ضمیر اللہ کی طرف جا رہی ہے، یعنی اللہ کے ساتھ کسی کام میں ہوتے نہیں، کام رسول کا، فزیکلی تو رسول کے ساتھ ہی کام کر رہے ہیں، مگر کام کس کا ہے، اللہ کا. جیسے آپ صلی اللہ علیہ وسلم نے حضرت ابوبکر صدیق سے فرمایا تھا نا، لا تحزن ان اللہ معنا، نہ غم نہ کرو، اللہ ہمارے ساتھ ہے، غار میں فرمایا تھا. تو ساتھ کا مطلب یہ نہیں کہ ساتھ، بلکہ سادہ مطلب یہ کہ اس کی حمایت، اس کی مدد ہمارے ساتھ ہے. تو وہ اللہ کے ساتھ کام کر رہے ہیں، یعنی اللہ تعالیٰ کے دین کا کام کر رہے ہیں. اللہ امر جامع، کسی کام پر اجتماعی، جامع مطلب کیا ہے، جامع سے مطلب یہاں پہ یہ ہے کہ جیسے کوئی بھی ایسے کام، جیسے فار ایگزامپل اس زمانے میں ہوتا تھا کہ جنگوں کے لیے نکلنا ہوتا تھا، یا کوئی آپس میں مشورہ کرنا ہے، جیسے خندق کا موقع آیا. اب یہ دیکھیں، میں نے آپ کو بتایا کہ ابھی یہ جنگ خندق ہونے والی تھی، تو خندق کھودنے کا موقع آ رہا ہے، اب آپ صلی اللہ علیہ وسلم مشورہ کر رہے ہیں، اب والنٹیئرز بھی چاہیے ہیں جو یہ کام کریں گے یا آگے آئیں گے، اور کس کو، کوئی ہائر تو وہاں پہ کر نہیں سکتے تھے کوئی لوگوں کو، تو یہی جو صحابہ کرام تھے یہ والنٹیرلی کام کیا کرتے تھے. تو کہا گیا کہ یہ جو لوگ اللہ اور یوم آخرت، اللہ تعالیٰ پر ایمان رکھتے ہیں اور اس کے رسول پر ایمان رکھتے ہیں، اصل مومن وہی ہیں جو اللہ اور اس کے رسول پر ایمان رکھتے ہیں. اور نمبر 3, ان نامہ سے آپ کو کیا پتا چلا کہ صرف اور صرف مومن وہی ہیں. ان نامہ میں نے آپ کو بتایا تھا نا, کلمہ حصر ہے. انما المؤمنون, جب کہہ دیا گیا مومن تو بس بے شک صرف یہی مومن ہے, اصل مومن تو یہی ہے. کون؟ الذین آمنوا باللہ, نمبر 1. نمبر 2, ورسولہ, رسولی ہی, اور اس کے رسول پر ایمان رکھتے. نمبر 3, ٹھیک ہے, اب یہ باتیں سمجھ اب آئے گی آیت زیادہ اچھی طرح. جب کیا بتایا جا رہا ہے, مومن کون ہے؟ جو اللہ پر ایمان رکھے, نمبر 1. نمبر 2, جو اس کے رسول پہ ایمان رکھے. نمبر 3, وَإِذَا كَانُوا مَعَهُ, اور جب وہ ہوں اس کے ساتھ, عَلَىٰ أَمْرٍ جَامِعٍ, کسی ایسے کام پہ جو کلیکٹو ہو, جو اجتماعی کام ہو, جس میں سب کا موجود ہونا ضروری ہو, لَمْ يَذْهَبُوا حَتَّى يَسْتَأْذِنُوهُ, تو وہ نہیں جاتے جب تک اجازت نہ لے لیں. کوئی میٹنگ ہے یا خطبہ ہے یا کوئی اجتماعی کام ہے, اس وقت کوئی خطرہ ہے, کوئی جنگ نکلنا ہے, کوئی مشورہ ہو رہا ہے, اس کام میں بغیر اجازت کے چھوڑ کے نہیں چلے جاتے کہ چپ کر کے نکل گئے, نہ کسی کو پتا نہ آتا, بلکہ اجازت لینی ضروری ہوتی ہے. جب ایسے کوئی کام ہوتے ہیں تو اس میں بغیر اجازت کے کھسک جانے کی کوئی گنجائش نہیں ہوتی. سمجھ آئی نا بات؟ یہاں پہ کس چیز سے, کس چیز کو ایمان کے ساتھ جوڑا جا رہا ہے؟ اجازت لے کے جانے کو. سمجھ آئی؟ یہ چیز اچھی نہیں ہے کہ جہاں پہ ضرورت ہے آپ کی, آپ کو بلایا گیا ہے, آپ سے مشورہ کرنا ہے, کوئی میٹنگ ہے, کوئی بات ہے جس کے اوپر کام کرنا ہے, یا کوئی کام ہے وہ کام دیا جا رہا ہے اور سارے بیٹھے ہوئے, اور ایک بندہ بیچ میں سے اٹھ کے, نہیں جی مجھے تو یہ کرنا ہے, مجھے تو بچوں کو لینا ہے, مجھے تو فلانا کرنا ہے, میں تو جا رہی ہوں, میرے سے تو نہیں ہے, میں تو نہیں بیٹھ سکتی اتنی دیر, یہ اور اٹھ کے چلے گا, یا فلاں کو بتا کے چلے گئے, میں دروازے پہ اس کو بتا کے چلی گئی تھی, میں فلانی نہیں. اس وقت اجازت لیں آپ سے ہو, یعنی جو سربراہ ہے, جو لیڈر ہے, جو انچارج ہے, اس سے ڈائریکٹ اجازت لینے کی ضرورت ہے. اس وقت تو آپ صلی اللہ علیہ وسلم تھے, لیکن آپ کے بعد جو بھی دین کے کاموں میں ایسے لوگوں کو جب بھی موقع ملتا ہے کہ وہ ایک آرگنائزیشنل سٹرکچر میں کام کرتے ہیں اور ان کو بلایا جائے کسی اہم کام کے لیے, تو وہ ادھر ادھر کے بہانے کر کے نکل نہیں سکتے اس طرح سے جب تک کہ باقاعدہ اجازت نہ لے لیں. ٹھیک ہے؟ ان الذین یستأذنونک اولئک الذین یؤمنون باللہ ورسولہ. دیکھیں اب دوبارہ وہی والی بات آئی جو ابھی پیچھے گزری, یہی والی بات دوبارہ آئی کہ بے شک وہ لوگ جو اجازت مانگتے ہیں یہی ہیں جو اللہ اور اس کے رسول پہ ایمان رکھتے ہیں. یعنی یہ بھی ایمان کا حصہ ہے. سوچیں آپ کہ مجلس میں آپ نبی صلی اللہ علیہ وسلم کوئی کام بتا رہے ہیں, کوئی چیزیں بات چیت کر رہے ہیں, تو جس کو ایمرجنسی میں جانا ہے, کوئی بھی بات ہے, تو اس کو اجازت لینی ہوگی. اجازت کے بغیر اٹھ کے نہیں وہ چل کے منہ اٹھا کے جا سکتا. ٹھیک ہے؟ کیونکہ اس لیے کہ یہ بتایا بھی جا رہا ہے یہاں پہ, جو منافقین تھے نا, آگے آ رہا ہے آیت میں, وہ لوگ چپ کر کے پیچھے سے کھسک جاتے تھے, پتہ ہی نہ چلے. آ گئے, ہماری شکل دیکھ لی ہے نا, اب جب والنٹیئرز انہوں نے مانگنے شروع کیے کہ بھئی کون والنٹیئر کرے گا مثلا خندق کھولنے کے لیے یا جانے کے لیے جہاد پہ, تو اس وقت وہ چپ کر کے پیچھے سے نکل گئے. جیسے کالجز وغیرہ کے اندر ایسے ہوتا تھا کہ جن لڑکیوں نے پڑھنا وڑھنا ہوتا نہیں تھا, وہ صرف اٹینڈنس لگواتی تھی اور اس کے بعد پیچھے کھڑکی ہے یا کچھ ہے اس کے ساتھ ہی پہلے بیٹھی ہوتی تھی, ٹیچر بورڈ کی طرف منہ کرتی, وہ وہاں سے نکل کے چلی جاتی, اٹینڈنس لگ گئی بس. اسی قسم کا کچھ حال منافقین کا تھا, جب وہ دیکھتے کہ اب کام کہنے کا موقع آ رہا ہے چپ کر کے نکل جاؤ. اس لیے کہا گیا نہیں آپ ایسے نہیں جا سکتے, یو ہیو ٹو ٹیک پرمیشن. اور یہ ایمان کا حصہ ہے, جس کا اللہ اور اس کے رسول پہ ایمان ہوگا اس کو ضروری ہے کہ وہ پرمیشن لے. فَإِذَا اسْتَأْذَنُوكَ, اب آپ صلی اللہ علیہ وسلم سے فرمایا جا رہا ہے, پھر جب وہ اجازت مانگے آپ سے, اے نبی جب یہ لوگ آپ سے اجازت کہیں کہ ہمیں جانا ہے, لِبَعْدِ شَأْنِهِمْ, بعض اپنے کام کے, اب شأن بھی آیا کام اور اوپر امر بھی آیا کام, دیکھیں عَلَىٰ أَمْرٍ جَامِعٍ ہے نا, تو امر بھی کام ہے اور شأن بھی کام ہے, دونوں میں فرق کیا ہے؟ अमर तो कोई भी काम हो सकता है, मगर शान वो काम है जो सिर्फ स्पेसिफिक यही बंदा कर सकता है। मिसाल के तौर पे है कि अपने बच्चे को देखना वो मैं ही कर सकती हूँ, कोई और नहीं कर सकता, या कोई और ऐसा काम है जो मैंने ही करना है, वो मैं किसी और को नहीं उसके ऊपर लगा के आ सकती कि तुम कर लो। तो जब ये आपसे परमिशन ले चाहते हैं, इजाजत मांगते हैं, ली बादी शानी है, जाहिर है किसी शान के लिए ही मांगेंगे ना। अमर होता तो कोई भी कर सकता था, लेकिन नहीं, मुझे ये मसला है, ये मैंने ही काम करना है, मैं क्या करूं, मेरी मजबूरी है, मैंने जाना है। जब आपके पास इस तरह से आके कहते हैं फअदल लिमन शिता मिनहुम, तो आप इज्जत दें जिसको आप चाहें इनमें से, यानी फिर आपके पास अथॉरिटी है कि अगर आप समझते हैं कि इसको इजाजत देनी चाहिए तो फिर आप उसको इजाजत दे दें। अगर आप समझते हैं कि नहीं, अगर इजाजत दी तो यहाँ पे काम कैसे चलेगा, फॉर एग्जाम्पल वो इंसान इतना इंपॉर्टेंट है, उसकी कुछ स्किल्स हैं जो जिनकी आपको जरूरत है, तो आप समझते हैं नहीं आप नहीं जा सकते, आपको रहना ही होगा, तो ये भी आप सल्लल्लाहु अलैहि वसल्लम के पास अथॉरिटी है कि आप ऐसा करें। ठीक है, देखिए लोगों में से कुछ होते हैं ना, एक चला भी गया तो कोई बात नहीं, दूसरा कोई वो काम कर लेगा, लेकिन बाज काम ऐसे होते हैं कि उसी ने करने हैं। अब वो अगर चला गया तो सारी जो जो भी फंक्शन है या जो भी एक्टिविटी होनी है, जो जो काम है वो अधूरा रह जाएगा, तो इसलिए आप उसको जाने की इजाजत नहीं दे सकते। तो आपकी मर्जी है नबी कि जो आपके पास आके कहते हैं परमिशन लेने के लिए आते हैं, आप उनको इजाजत दें या ना दें। वस्तगफिर लहुमुल्लाह, और बख्शिश मांगे उनके लिए अल्लाह से। क्यों बख्शिश मांगे? इसलिए क्योंकि जाहिर है जो उन्होंने काम किया है, अब एक तरफ अल्लाह के दीन का काम था, एक तरफ उनका अपना शअन था, जो उनका अपना प्राइवेट काम था, उन्होंने उस काम को ज्यादा अहमियत दी और उसके लिए निकल जाना चाहा, तो अब वो चले गए हैं, तो आप उनके लिए दुआए बख्शिश करें। एक तो ये माना। दूसरा बख्शिश मानने का माना यहाँ पे मतलब उसकी डिटेल यहाँ पे ये बनती है कि जब ऐसे कोई लोग जो मुखलिस भी हैं, ठीक है, वो अल्लाह पे यौम आखरत पे ईमान रखते हैं, इसीलिए इस्तेजान के लिए आए हैं, इसीलिए इजाजत लेने के लिए आए हैं, तो वो आते हैं, आपको पता है मुखलिस हैं, लेकिन जाहिर है काम जब आपका बड़ा अहम कोई चल रहा हो, उस वक्त एक आगे कहे कि मुझे तो ये करना है, मेरे तो आज घर में मेहमान आ रहे हैं, मुझे तो जल्दी जाना होगा, दूसरा कह रहा है मैंने बच्चों को पिक करना है, तीसरा कह रहा है मैंने ये करना है। अब जो लीडर होता है उसके दिल में कुछ ना कुछ तो जरूर आता है ना कि क्या ये काम इतना हमारा इम्पोर्टेंट है और ये अपनी इनको अपने कामों की पड़ी हुई है, तो उस वक्त अपसेट नहीं होना, उनके लिए इस्तगफार करें। और ये बाकी लोगों के लिए भी, हम सब के लिए एक लीडरशिप क्वालिटीज में से है कि जब आपके अंडर ऐसे लोग काम कर रहे हैं जो वॉलंटियर हैं, तो अब वो अगर किसी अपनी मजबूरी की वजह से किसी वक्त उनसे कोई गलती हो जाती है या वो कोई काम नहीं वैसे कर पाते, तो इतना गुस्सा करना, ये तुमने क्या कर दिया, उठा के चीजें करना, ये उसको डांटना, इसकी जरूरत नहीं होती, बल्कि उनको भी माफ कर दिया जाए और अल्लाह के लिए उनसे दुआए मगफिरत भी मांगी जाए। कि जाहिर है अगर इस टाइम के ऊपर जो लीडर होता है या इंचार्ज होता है वो अपना टेंपर लूज कर दे, गुस्सा करे, तो वो सारी चीज को खराब कर सकता है, सारी चीज खराब हो सकती है, कोलैप्स हो सकती है, इसलिए कि वो लोग कहेंगे अलो हम तो अच्छा, हम तो इतना काम करते हैं, इतनी सिंसेरिटी से हमने अल्लाह की खातिर काम किया और ये हमें ऐसे सुनाती हैं और ये करती हैं और ये तो हमें मतलब डांट पड़ी है और हमें ऐसा हो गया, तो इस तरह नहीं। उस वक्त भी अपने आप को संभाल के और उस वक्त उनको माफ कर देना चाहिए। तो अल्लाह ताला ने फरमाया ऐ नबी आप इनके लिए दुआए मगफिरत करें, इन्नल्लाहा गफूर रहीम, क्योंकि हैं तो ये मुखलिस ही ना, ये वो नहीं है जो मुनाफिक है, मगर जाहिर है जो मुखलिस भी होंगे उसकी भी कभी कोई एमरजेंसी आ सकती है, वाकई कोई जेन्युइन रीजन हो सकता है, मगर उसमें भी ऐ नबी आपके ऊपर है, आप चाहें तो फिर आप इजाजत दे दें, चाहें तो ना इजाजत दें। जो मुनाफिकीन थे ना, वो उनका मामला डिफरेंट था, वो तो इजाजत लिए बगैर ही निकल जाते थे, उनको तो कोई ट्रस्ट ही नहीं था ना, वो कहते थे इनका काम है हमारा थोड़ी है, दीन के काम को अपना नहीं समझते ना वो, ये इनका काम है ये करें। तो अब ये सारी बातें समझ आ गई। एक अस्तफार का रीजन क्या है, इन्होंने नेकी से पीछे रह गए, इन्होंने अपने काम को, दूसरे ये कोताही जो हुई इसके ऊपर दिल में अगर कोई भी रंजिश आ रही है, कोई बात आ रही है, तो उस वजह से इस्तग़फ़ार करें। آگے فرمایا لا تجعلوا دعاء الرسول بینکم کا دعاء بعدکم بعدا، نہ تم بناؤ، یہ اللہ تعالیٰ کا حکم ہے ساری ان لوگوں کو جو قرآن کو پڑھنے والے، ان سب کے لیے، نہ تم بناؤ رسول کی دعا کو آپس میں ایک دوسرے کو دعا دینے کی طرح. تین اس کے میننگز ہیں دعا کے یہاں پہ. نہ تم بناؤ رسول کی دعا کو بینکم آپس میں کا دعا عبادکم بعد، جیسے تم دعا دیتے ہو بعض کو بعض. پہلا میننگ یہ نہ سمجھنا کہ جیسے تم آپس میں ایک دوسرے کو دعا دیتے ہو یا ایک دوسرے کو کچھ کہتے ہو ویسے ہی رسول کی بھی دعا ہے، ایسا نہیں ہے. رسول کی دعا میں اور تمہاری دعا میں بہت فرق ہے، ان کی بات کرنے میں اور تمہارے میں بہت فرق ہے. تو اس لیے ان کی دعا کو اپنی دعا کی طرح نہ سمجھ لینا، ٹھیک ہے. نمبر ٹو، دعا کا معنی یہاں پہ بلانے کے معنوں میں ہے کہ بلانا، رسول کے بلانے کو، جب وہ تمہیں کسی کام کے لیے بلائیں کہ آؤ یہ کام کرنا ہے، آؤ ایک میٹنگ ہے، آؤ مشورہ کرنا ہے، تمہیں بلائیں تو ایسے نہ سمجھو جیسے تم آپس میں ایک دوسرے کو بلا لیتے ہو، کسی نے دعوت پہ دوسرے کو بلا لیا یا کسی نے کسی کام کے لیے دوسرے کو بلا لیا تو اس کی طرح رسول کے بلانے کو بھی سمجھ لو کہ ہم جائیں یا نہ جائیں ہماری مرضی ہے. نہیں، تمہارا جانا پھر فرض ہے، تم ان کی کال کا جواب دو گے. جب وہ تمہیں بلائیں گے تو تمہاری جانا ضروری ہوگا، ٹھیک ہے. نمبر تھری، دعا کا مطلب ہے یہاں پہ رسول کو پکارنا، یعنی رسول کو اس طرح مت پکارو جیسے تم آپس میں ایک دوسرے کو پکارتے ہو. نہیں، آپس میں ایک دوسرے کو نام لے کے بھی پکارتے ہیں، آپس میں ایک دوسرے کو جیسے بھی پکار لیتے ہیں، کوئی نک نیم سے پکار لیتے ہیں، کوئی کچھ کر کے پکار لیتے ہیں، زیادہ فرینکنس ہوتی ہے کچھ بھی اور نام رکھ لیتے ہیں پکار لیتے ہیں، ایسے نہیں پکارنا. اس لیے کہ وہ اللہ کے رسول ہیں اور وہ ان کو پکارنا ایسا نہیں ہوگا جیسے کہ تم ایک دوسرے کو کوئی بات کہہ دو. بلکہ مجاہد اور قتادہ کی تفسیر میں یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کو یا محمد بھی نہ کہہ کے بلاؤ، کیونکہ جن کو اللہ تعالیٰ نے یا محمد نہیں کہا پورے قرآن میں، تو ہماری کیا مجال ہے کہ ہم ان کو نام لے کے کہیں یا محمد. اور دوسرے مفسرین نے لکھا ہے کہ آپ صلی اللہ علیہ وسلم کو یا رسول اللہ یا نبی اللہ کہہ کر پکارو. جب آپ کی بات آئے تو نبی علیہ الصلوۃ والسلام، نبی صلی اللہ علیہ وسلم، رسول صلی اللہ علیہ وسلم، اس طرح کہہ کے ان کی بات بھی کرنی چاہیے. محمد، حضرت محمد، ایسے کر کے. کوئی بعض لوگ کہتے ہیں اتنا برا لگتا ہے، آپ اپنے ماں باپ کا نام لیتے ہیں؟ ماں باپ کا نام کیوں نہیں لیتے؟ لیا کریں ان کا نام پہ. ہم اس لیے نہیں لیتے کہ ہم ان کی رسپیکٹ کرتے ہیں، رائٹ. ہاں، آؤٹ آف رسپیکٹ ہم ان کا نام نہیں لیتے. حالانکہ کیا نام ہے نا، وہ نام تو کسی کا بھی اور ہو سکتا ہے، لیکن ہم ان کی اتنی عزت کرتے ہیں کہ ہم ان کی تعظیم میں ان کا نام نہیں لیتے. تو آپ صلی اللہ علیہ وسلم تو ہمارے ماں باپ سے بھی بڑھ کے، کیا ان کا نام اس طرح سے لینا چاہیے جیسے کہ ہم کسی کا بھی لے لیں؟ حضرت لگانے سے کوئی فائدہ نہیں ہو جاتا، حضرت تو ایک اردو کا ورڈ ہے بس. جب ان کا نام لے، درود کے بغیر ایک تو نہ لے. ایک مجلس میں اگر 100 دفعہ ان کا نام آ رہا ہے تو چلو ایک دفعہ کم از کم ضروری ہے کہ آپ ان کے پر درود بھیجیں. ایسے تو ہر دفعہ ہی بھیجیں، لیکن کم از کم ایک دفعہ تو ضرور کریں. پھر دوسری بات یہ ہے کہ دیکھیں، جو عزت ہوتی ہے نا کسی کی، وہ اس سے پتہ چلتی جیسے آپ اس کو بلاتے ہیں یا جیسے آپ اس کو پکارتے ہیں. جب آپ صلی اللہ علیہ وسلم کی عزت ہمارے دل میں ہوگی تو ہم جیسے ان کو پکار رہے ہوں گے نا، اسی سے پتہ چل جائے گا. اللہ تعالیٰ کو یہ پسند نہیں آیا کہ لوگ آپ صلی اللہ علیہ وسلم کو اس طرح سے نام لے کے پکاریں. فرمایا میرے نبی کو ایسے نہ پکارو جیسے تم آپس میں ایک دوسرے کو پکارتے. اللہ تعالیٰ نے خود قرآن میں کیسے فرمایا آپ صلی اللہ علیہ وسلم کو کیسے پکارا، یا ایھا النبی، یا ایھا الرسول. تو پھر ہمیں کیسے پکارنا چاہیے؟ ہمیں انسانوں کو پھر ان کا کتنا اکرام کرنا چاہیے جن کا اللہ نے اتنا اکرام دیا. اس لیے آپ صلی اللہ علیہ وسلم کا جب نام لیا جائے، آگے بھی آئے گا سورہ حجرات میں، کہ کس طرح سے آپ صلی اللہ علیہ وسلم کو ایسے نہیں پکارا جا سکتا جیسے کہ عام لوگوں کو پکارا جائے، آپس میں ایک دوسرے کو پکارا جائے گا. وہ برابر کے نہیں، جب بھی کوئی آپ سے دیکھیں بڑا ہوتا ہے، جس کی عزت آپ کرتے ہیں، چاہے مرتبے میں بڑا ہو، علم میں بڑا ہو، یا آپ اس کو بڑا سمجھتے ہیں جس کو، تو پھر آپ اس کا کبھی نام نہیں لیتے نا. جیسے کہ آپ کہتے ہیں صدر صاحب ہیں، ڈاکٹر صاحب ہیں، وزیر اعظم صاحب ہیں، قاری صاحب ہیں، حافظ صاحب ہیں، جن کو آپ عزت دیتے ہیں، جن کو آپ سوچتے ہیں کہ یہ مجھ سے مرتبے میں بڑے ہیں، ان کا نام لینا نہیں آپ اچھا سمجھتے، رائٹ؟ تو پھر آپ صلی اللہ علیہ وسلم کا نام کیوں ایسے لیا جائے؟ اس لیے فرمایا کہ ان کا نام اس طرح سے مت لو جیسے آپس میں تم ایک دوسرے کا نام لیتے ہو، ایک دوسرے کو پکارتے ہو. قد یعلم اللہ الذین یتسللون منکم لواذا، اللہ کو اچھی طرح پتا ہے ان لوگوں کا جو کھسک جاتے ہیں تم میں سے آڑ لیتے ہوئے. اب ان کو پتا ہے کام کا وقت آ گیا نا. دیکھیں ایک جب یہ اجتماعی کام ہوتا ہے نا، دین کا کام، آج بھی بعض لوگوں کی سائیکی کیا ہوتی ہے، یہ تو ان کا کام ہے، یہ ان کا اور ان کا کام نہیں ہوتا، یہ کرے نا ہمیں کیا. اب وہ ایسے سوچتے ہیں کہ اگر ہم نے کر لیا تو ان کے اوپر احسان ہے، جو بھی ادارے کے بڑے ہوتے ہیں یا کچھ، اور اگر ہم نے نہیں کیا تو تب بھی ہمیں کیا، یہ ہم کیوں ان کا کام کریں، یا ان کو کرنا چاہیے یا فلاں. یہ نہیں سوچتے کہ یہ اللہ کا کام ہے. اور اللہ تعالیٰ جیسے یہاں پہ فرماتے ہیں کہ اللہ کو پتا ہے کہ جو لوگ کھسک جاتے ہیں تم میں سے آڑ لیتے ہوئے، کہ جب کام کا وقت آتا ہے تو وہ چونکہ کام کو اپنی رسپانسبلٹی نہیں سمجھتے، تو وہ چپ کر کے نا پیچھے پیچھے ہوتے ہوتے نکل جاتے تھے، ایک دوسرے کی آڑ لیتے ہوئے کہ مجھے دیکھ نہ لے. یہ بھی تو ہوتا تھا کہ مجھے دیکھ نہ لے، چپ کے سے نکل جانا، کھسک جانا، مجھے کوئی کام کہہ نہ دیں، اب میں ادھر ادھر ہو جاتی ہوں، یہ والا رویہ. اب جیسے کچھ لوگوں کو جب کام کہا جائے تو وہ دیکھتے ہی نہیں، آنکھ ہی نہیں ملاتے، کبھی ادھر دیکھتے ہیں کبھی ادھر، کہ ہمارا نام نہ لینے. فلیحذر الذین یخالفون عن امرہ، بس چاہیے کہ ڈریں وہ لوگ جو مخالفت کرتے ہیں اس کے حکم کی. اس کے حکم کی کیا؟ یعنی رسول کے حکم کی مخالفت کرتے ہیں، رسول کی بات کو، ان کی بات کو پیچھے کرتے ہیں، اس ان کے کام سے نکل کے تو کھسک جاتے ہیں. کس چیز سے ڈریں؟ ان تصیبہم فتنۃ او یصیبہم عذاب الیم، کہ ان کو کوئی فتنہ پہنچ جائے گا یا ان کو کوئی دردناک عذاب آ جائے. وہ رسول کے ساتھ اس طرح کا رویہ کرتے ہیں. اب رسول کا بھی کوئی پرسنل کام تھوڑی تھا، سب دین کا ہی کام تھا نا، لیکن اس میں بھی ان کا یہ بیہیویئر تھا. اور آج تک بھی جو رسول کے بعد، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو علماء ہوتے ہیں وہ انبیاء کے وارث ہوتے ہیں، یہ وارث ہیں. جو علماء جو بھی دین کے کام کرتے ہیں، وہ جب آپ ان کی ہیلپ کر رہے ہوتے ہیں تو وہ ان کا نہیں کام کر رہے ہوتے، وہ اللہ کا کام ہوتا ہے، وہ امر جامع ہوتا ہے. اس میں سے بھی جب نکلنا ہے تو اجازت لینی ہے کہ ہم چلے جائیں، ہمیں آج یہ معاملہ ہے. یہ نہیں ہے کہ بس ہر کوئی نظریں چرائے، اور پھر جب اس کو کیا جائے تو ایسے نہ کیا جائے کہ ہم تو والنٹیئر ہیں نا، ہم کون سا کوئی ان کی امپلائی ہیں کہ بھئی ہم اچھا ہی کام کر کے دکھائیں. اس کو تو بیسٹ کام ہونا چاہیے جو اللہ کے راستے میں کام کیا جائے، کیونکہ اس کا اجر تو اللہ سے لینا ہے، کسی نے بھی نہیں دینا. اس کے اوپر کوفت نہ کی جائے، اس کے اوپر باتیں نہ بنائی جائیں، کیا مصیبت ہے، سارا کام میرے اوپر آ گیا ہے، کیا مصیبت ہے، میں ہی کروں، بس میں مجھے ہی کرنا، وہ سارا اجر ضائع ہو رہا ہے. یہ کام دوسرے کاموں سے ڈفرینٹ ہے. دیکھیں دوسرے کام، یا تو آپ انسانوں کے کوئی اور کام کرتے ہیں، کسی کبھی گھر کے کرتے ہیں، کبھی اپنی جابوں کے کرتے ہیں، ان میں کچھ یہاں سے اپریسیشن مل رہی ہے یا وہاں سے پیسے مل رہے ہیں یا وہاں سے. اللہ کا کام ایک ایسا کام ہے جس میں اللہ کا وعدہ ہے کہ میں دوں گا، وہ صرف اللہ نے دینا ہے، وہ کوئی انسان نہیں دے سکتا. اس کی کوالٹی پھر کیسی ہونی چاہیے؟ اور اس میں اگر ناک منہ چڑھائیں اللہ کا کام کرتے ہوئے، تو کسی کو بھی نہیں آپ سنا رہے، مگر وہ جو جس کا کام کر رہے ہیں وہ تو سن رہا ہے نا، کسی کو پتا چلے یا نہ چلے، وہ سن رہا ہے کہ کون کتنی کراہت سے میرا کام کر رہا ہے، کس کو کتنی مصیبت پڑی ہوئی. حالانکہ اس کام کے لیے تو اللہ جس کو چن لے اس کو اپنے آپ کو خوش نصیب سمجھنا چاہیے کہ میں اللہ کی نوکری کر رہی ہوں. اس سے زیادہ بڑے نصیبے کی کیا بات ہو سکتی کہ اس نے مجھے رکھ لیا نوکری پہ، اس نے مجھے جاب دے دی ہے، اللہ مجھ سے یہ جاب نہ کہیں چلی جائے. لیکن الٹے اگر ہمارے رویے ہوں تو سوچیں کیا اجر پائیں گے ہم پھر اس کام کا. تو چاہیے کہ ڈریں جو لوگ مخالفت کرتے ہیں اس کے حکم کی، ان کے اوپر کوئی فتنہ نہ آ جائے، یہ نہ ہو کہ ایمان سے ہی محروم ہو جائے، یہاں کوئی دردناک عذاب آ جائے. یہ صفت جو تھی منافقین کی تھی، سچے مومنوں کی نہیں تھی. سچے مومن تو 24 آور ہی آپ صلی اللہ علیہ وسلم کے سامنے حاضر رہتے تھے کہ ہم جو ہے کس وقت کوئی حکم دیں تو ہم کر کے دکھائیں, وہ نہیں بھاگتے تھے ان چیزوں سے. اس کے بعد آخری آیت اعلان سب کے لیے, سب سن لیں, ان للہ ما فی السماوات والارض, بے شک اللہ ہی کے لیے جو آسمانوں میں اور زمین میں. یہ جو تم کام کرتے ہو, کوئی چھوڑ کے جا رہا ہے, کوئی کاموں سے بھاگ رہا ہے, کوئی کاموں کو کرنے میں تنگی محسوس کرتا ہے, کوئی کھسکنا چاہتا ہے, تو اللہ کی بادشاہت میں کوئی کمی نہیں آ جاتی اس سے, سب کچھ اللہ کا ہی ہے. اور اگر کوئی کر رہا ہے کچھ کام تو وہ بھی کوئی اضافہ نہیں کر دیتا اللہ کی بادشاہت میں, اس کا تو پہلے ہی سب کچھ ہے, کسی کا بھی نہیں کوئی احسان. قد یعلم, تحقیق, یقیناً وہ جانتا ہے, ما انتم علی, جس پر تم ہو, کس کی کیا نیتیں ہیں, کوئی کیا باتیں کرتا ہے, کوئی کیا ایٹیچیوڈز دکھاتا ہے, سب چیزیں اللہ تعالیٰ کو معلوم ہے. کون کہاں کھڑا ہوا ہے, اس کے ایمان کا لیول کیا ہے, اس کے اندر کا لیول کیا ہے, اس کے اندر کیا, اس کے دل میں کیا ہے لیول اس کا ایمان, سب اللہ جانتا ہے. وَيَوْمَ يُرْجَعُونَ إِلَيْهِ فَيُنَبِّئُهُم بِمَا عَمِلُوا, جس دن وہ لوٹائے جائیں گے اس کی طرف. اب دیکھیں, پہلے انتم کہا گیا, جو تمہارا سب کچھ اللہ کو پتا ہے, پھر فرمایا یوم یرجعون, جس دن وہ لوٹائے جائیں گے. تم نہیں کہا, ترجعون نہیں کہا گیا, اس کا مطلب ہے اللہ تعالیٰ کو پسند نہیں آیا اب ان سے بات کرنا بھی, اس لیے ان سے منہ پھیر لیا اور فرمایا پتا ہے مجھے تمہارا جو تم ہو. پھر اس کے بعد منہ پھیر کے فرمایا یوم یرجعون الی, جس دن وہ لوٹائے جائیں گے, اصل انہی کی طرف اشارہ ہے, لیکن ان سے بات ڈائریکٹ نہیں کی, کیونکہ انتم جو ہے وہ سیکنڈ پرسن ہے, سامنے والے سے آپ بات کرتے, اور تھرڈ پرسن ہے یرجعون, وہ لوٹائے جائیں گے الی, اس کی طرف. فینبئہم بما عملوا, پھر وہ بتا دے گا ان کو جو وہ کرتے رہے, کہ کرنا کرو, بھاگو گے کہاں, جاؤ گے کہاں. اللہ نے یہاں پہ اللہ تعالیٰ نے فرما دیا کہ جو تمہاری حالات ہیں نا وہ اللہ جانتا ہے, کہاں کھڑے ہو تم, کس پوزیشن میں ہو تم, کتنی تمہارے لیول ہیں ایمان کے, سب اللہ تعالیٰ کو معلوم ہے. اللہ کو ہم باتیں کر کے راضی نہیں کر سکتے کہ ہم باتیں بنا بنا کے ادھر دکھائیں, اپنی ایفیشنسیاں دکھا دکھا کے اس کو راضی کر لیں, اس کو سب پتہ ہے. جس دن تم اس کے پاس جاؤ گے اس دن وہ تمہیں بھی بتا دے گا جو تم عمل کرتے رہے, تمہارے سامنے سب رکھ دے گا. جب یہ حال ہے تو پھر بھاگ کے جاؤ گے کہاں, یہ اتنا وہ تمہیں واچ کر رہا ہے, تو پھر تم اس سے فرار کدھر پاؤ گے, واپسی تو اسی کی طرف ہے, جانا تو اسی کی طرف ہے. اللہ اکبر, اللہ نے تو اپنے احکامات واضح کر دیے, اب بھی اگر تم عمل نہیں کرو گے تو ٹھیک ہے, وہ پھر تمہیں بتا دے گا جب تم اس کے پاس جاؤ گے. واللہ بکل شیء علیم, ہر چیز کا علم اس کے پاس ہے, ہر چیز کو جاننے والا ہے. اور آپ صلی اللہ علیہ وسلم نے اس سورت کے خاتمے پہ اپنی انگلیاں اکٹھی کیں اور اپنی آنکھوں پر رکھ کے فرمایا بکل شیء بصیر, یعنی وہ ہر چیز کو دیکھنے والا ہے, کوئی چیز اسے چھپ ہی نہیں سکتی, اس سے کچھ نہیں چھپا ہوا, ہر چیز کو جانتا ہے. دیکھیں اللہ تعالیٰ نے یہ سورہ نور, اس نور کو اللہ نے صدیوں کی مسافت طے کرا کے, 1400 سال کی مسافت طے کرا کے آپ کے پاس پہنچا دیا. وہی نور ہے آسمان و زمین کا, اور اس کے نور سے ہی ہر چیز روشن ہوتی ہے. یہ نور ہم تک پہنچا, اس کے اوپر اللہ کا پہلے تو شکر ادا کرتے ہیں, اور پھر یہ توفیق چاہتے ہیں اللہ سے ہی کہ وہ ہمیں اس نور کے ذریعے ہمیں اپنی زندگیوں کو روشن کرنے کی توفیق عطا فرمائے, اس نور سے ہمارے گھر روشن ہو جائیں, ان کامات کو ہم اپنے گھروں میں جاری کر سکیں, اپنی ذات پہ جاری کر سکیں. اور جس دن ہم اس کے پاس لوٹیں تو وہ ہمیں یہ ہمارے پیارے اعمال, جو روشن اعمال ہیں, وہ اس دن ہمیں بتائیں, یہ بہت بڑی خوش قسمتی ہوگی. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. تلاوت سنیں.
وعد اللہ الذین آمنوا من مِنْكُمْ وَعَمِلُوا الصَّالِحَاتِ لَيَسْتَخْلِفَنَّهُمْ فِي الْأَرْضِ كَمَا اسْتَخْلَفَ الَّذِينَ مِنْ قَبْلِهِمْ وَلَيُمَكِّنَنَّ لَهُمْ دِينَهُمُ الَّذِي ارْتَضَى لَهُمْ وَلَيُبَدِّلَنَّهُمْ مِنْ بَعْدِ خَوْفِهِمْ أَمْنًا يَعْبُدُونَنِي لَا يُشْرِكُونَ بِي شَيْئًا وَمَنْ كَفَرَ بَعْدَ ذَلِكَ فَأُولَئِكَ هُمُ الْفَاسِقُونَ وَأَقِيمُوا الصَّلَاةَ وَآتُوا الزَّكَاةَ وَأَطِيعُوا الرَّسُولَ لَعَلَّكُمْ تُرْحَمُونَ لَا تَحْسَبَنَّ الَّذِينَ كَفَرُوا مُعْجِزِينَ فِي الْأَرْضِ وَمَأْوَاهُمُ النَّارُ وَلَبِئْسَ الْمَصِيرُ يَا أَيُّهَا الَّذِينَ آمَنُوا لِيَسْتَأْذِنكُمُ الَّذِينَ مَلَكَتْ أَيْمَانُكُمْ وَالَّذِينَ لَمْ يَبْلُغُوا الْحُلُمَ مِنْكُمْ 3 مَرَّاتٍ مِنْ قَبْلِ صَلَاةِ الْفَجْرِ وَحِينَ تَضَعُونَ ثِيَابَكُمْ مِنَ الظَّهِيرَةِ وَمِنْ بَعْدِ صَلَاةِ الْعِشَاءِ 3 عَوْرَاتٍ لَكُمْ لَيْسَ عَلَيْكُمْ وَلَا عَلَيْهِمْ جُنَاحٌ بَعْدَهُمْ طَوَّافُونَ عَلَيْكُمْ بَعْضُكُمْ عَلَى بَعْضٍ كَذَلِكَ يُبَيِّنُ اللَّهُ لَكُمُ الْآيَاتِ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ وَإِذَا بَلَغَ الْأَطْفَالُ مِنْكُمُ الْحُلُمَ فَلْيَسْتَأْذِنُوا كَمَا اسْتَأْذَنَ الَّذِينَ مِنْ قَبْلِهِمْ كَذَلِكَ يُبَيِّنُ اللَّهُ لَكُمْ آيَاتِهِ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ وَالْقَوَاعِدُ مِنَ النِّسَاءِ اللَّاتِي لَا يَرْجُونَ نِكَاحًا فَلَيْسَ عَلَيْهِنَّ جُنَاحٌ أَنْ يَضَعْنَ ثِيَابَهُنَّ غَيْرَ مُتَبَرِّجَاتٍ بِزِينَةٍ وَأَنْ يَسْتَعْفِفْنَ خَيْرٌ لَهُمْ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ لَيْسَ عَلَى الْأَعْمَى حَرَجٌ وَلَا عَلَى الْأَعْرَجِ حَرَجٌ وَلَا عَلَى الْمَرِيضِ حَرَجٌ وَلَا عَلَى أَنفُسِكُمْ أن تأكلوا من بيوتكم أو بيوت آبائكم أو بيوت أمهاتكم أو بيوت إخوانكم أو بيوت أخواتكم أو بيوت أعمامكم أو بيوت عماتكم أو بيوت أخوالكم أو بيوت خالاتكم أو ما ملكتم مفاتحه أو صديقكم ليس عليكم جناح أن تأكلوا جميعا أو أشتاتا فإذا دخلتم بيوتا فسلموا على أنفسكم تحية من عند الله مباركة طيبة كذلك يبين الله لكم الآيات لعلكم تعقلون إنما المؤمنون الذين آمنوا بالله ورسوله وإذا كانوا معه على أمر جامع لم يذهبوا حتى يستأذنوه إن الذين يستأذنونك أولئك الذين يؤمنون بالله ورسوله فإذا استأذنوك لبعض شأنهم فأذن لمن شئت منهم واستغفر لهم الله إن الله غفور رحيم لا تجعلوا دعاء الرسول بينكم كدعاء بعضكم بعضا قد يعلم الله الذين يتسللون منكم لواذا فليحذر الذين يخالفون عن أمره أن تصيبهم فتنة أو يصيبهم عذاب أليم ألا إن لله ما في السماوات والأرض قد يعلم ما أنتم عليه ويوم يرجعون إليه فينبئهم بما عملوا والله بكل شيء عليم.